इसके बाद जैसे मैंने आपको बताया था कि इस सूरत में जो मजामीन हैं उनमें एक मजमून कुरान करीम की अजमत का भी बताया था कि वो भी बयान हुई है, और वो भी यहां से इन आयात में जो अगली आ रही हैं इनमें बयान होती है। फला उकसिमु बिमवाक़िइन नुजूम, बस नहीं मैं कसम खाता हूं तारों के मवाक़े की। बस नहीं का मतलब ये नहीं है कि मैं नहीं कसम खाता हूं, वो तो फिर बिल्कुल ही उलट बात हो जाएगी। ये क्यों कहा गया बस नहीं, उसके बाद उकसिमु बिमवाक़िइन नुजूम, ऐसा कब कहा जाता है? जिन लोगों ने एक दफा कोर्स कर लिया है ना उनको तो ये बातें अच्छी तरह पता होनी चाहिए। जो पिछले कोर्सेज में ग्रेजुएट कर चुके हैं उनको इसका जवाब आना चाहिए। हम सोचते हैं ना हम तो बड़ा पढ़ लिया है, बड़ा कुछ आ गया हमें, अब तो हम दूसरी दफा कर रहे हैं तो अब उसके बाद तो हमें बिल्कुल ही फरागत है, कुछ नहीं और सीखने की जरूरत। कुरान तो बिल्कुल आ गया, अब और कुछ होना चाहिए, कुरान तो बार बार पढ़ के क्या करना। तो फिर इतनी बात तो समझ होनी चाहिए, फला क्यों नहीं, फला क्यों आया? बस नहीं, फिर उसके बाद आया मैं कसम खाता हूं, तो क्या इसका मतलब है कि मैं नहीं कसम खाता? नहीं, बल्कि फला यहां पे इसलिए आया क्योंकि जब किसी की जहन के अंदर कोई बात पहले से मौजूद हो, यानी लोगों में कोई बात मारूफ है, मशहूर हुई भी है लोगों में बात, उस बात को पहले निगेट करना है फिर उसके बाद कसम खाई गई। जैसे कि मसलन कहा जाए कि फॉर एग्जांपल के फलां झूठा है, फलां झूठा है इसके, तो पहले क्या कहा जाएगा? नहीं, और उसके बाद कहा जाएगा मैं कसम खाता हूं कि वो सच्चा है। जैसे अरबी वगैरह लोग बोलते हैं ला वल्लाही, नहीं 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 वल्लाही, जो पहले यानी तुम बात सोच रहे हो या तुम्हारे अंदर इतनी आम हुई भी है ये बात, या तुम ये इस तरह से समझते हो, ऐसा नहीं है। और यहां पे किस बात पे कि वो लोग कहते थे कि ये अल्लाह का कलाम नहीं है, ये रसूल ने खुद बनाया, आप सल्लल्लाहु अलैहि वसल्लम की तरफ ये कहते थे, ये उनकी तरफ निस्बत करते थे इस कलाम की कि वो खुद घड़ के ले आए हैं। तो चूंकि आगे कुरान की हकानियत की बात बताई जा रही कि वो अल्लाह ताला की तरफ से, इसलिए कहा गया फला, बस नहीं, यानी जो तुम समझते हो ऐसा नहीं है। उकसिमु बिमवाक़िइन नुजूम, मैं कसम खाता हूं तारों के मवाक़े की। अब ये कसम खाई गई किसकी? मवाक़िइन नुजूम। मवाक़े क्या होता है? मवाक़े का माना गिरने की जगह भी है, जैसे शहाबे साकिब गिरते हैं ना जिन्नों पर। मवाक़े से मुराद बुर्ज भी हैं, या वो जो मदार ऑर्बिट्स हैं जिनमें सितारे तैरते हैं वो भी मुराद है, ये भी मुराद हो सकते हैं। और अन्नुजूम, नुजूम क्या चीज है? यानी एक तो हम कह रहे हैं मवाक़े पोजीशन हो गई ना, कि जिस जगह पे यानी पोजीशन है उनकी, जो उनके ऑर्बिट्स हैं या जो उनकी मंजिल है, बुर्ज हैं, जो भी उसको कह लें, तो वो हैं। और नुजूम वैसे तो सितारे हैं, तारों की मवाक़े की कसम खाई गई है। ठीक है, अब थोड़ा सा देखते हैं तारे किस टाइम पे निकलते हैं। रात के टाइम, राइट, रात के टाइम होते हैं। और जो एक ऐसे इंसान को इमेजिन करें जो रात के वक्त किसी सहरा में सफर कर रहा हो, तो अब वो किस तरह राह पाता है, उसको रास्ते का पता कैसे चलता है? उनके पास तो कोई जीपीएस नहीं थे, वहां पे कोई रोड्स नहीं थी, वहां पे कोई साइंस नहीं लगे हुए थे, वो लोग तारों को देखकर राह मुतय्यन करते थे कि हम किस डायरेक्शन में जा रहे हैं। अब ये तारा मेरे पीछे है, इसको मेरे पीछे ही रहना है, अब ये इधर मेरे राइट पे है, इसको मेरे राइट पे ही रहना है, इसका मतलब मैं सीधा जा रहा हूं, अगर ये मेरे लेफ्ट पे आ गया तो इसका मतलब मैं टेढ़ा हो गया हूं, मैंने कुछ रास्ता बदल लिया है, मैंने कोई टर्न ले लिया है। यानी मिसाल से बता रही हूं आपको कि एक रास्ते की पहचान वो तारों के जरिए किया करते थे। ठीक है, अब उन तारों को देखकर वो चलते थे, और ये तारे उनका समझ लें जीपीएस थे, नेविगेशन सिस्टम थे उनका। यहां पर कसम खाई जा रही है इन तारों की, जगों की, यानी सुभान अल्लाह। इसकी एक मुफस्सरीन ने तफसीर ये भी की है कि नुजूम से मुराद कुरान की आयात है जो तारों वाला ही काम करती हैं। सुभान अल्लाह, ये भी आपको राह दिखाती हैं, ये भी चमकते सितारों की तरह है। और मैंने आपको क्या कहा, सितारे किस टाइम पे होते हैं, अंधेरे में, अंधेरे में राह दिखाते ना। तो ये जो कुरान की आयात है ना, ये दुनिया के जहालत के और लालच और गुमराही और ये सब किस्म के जो अंधेरे हैं, शिर्क के और कुफर के अंधेरे, और जो भी किसी भी टाइम में जिस जिस किस्म के अंधेरे दुनिया में छाए होंगे, उनमें ये तारे हमें राह दिखाएंगे, ये आयात हमें राह दिखाएंगे। और हर हर आयत चमकते सितारे की तरह, हर हर आयत, सुभान अल्लाह। इतनी खूबसूरत ये तफसीर है जो मुफस्सिरीन ने की है। यानी हम अगर कोई मुसाफिर मिसाल के तौर पे सहरा में चल रहा है, वो सोचे कि कोई बात नहीं, वो एक और काफिला जा रहा है, मैं उसके पीछे चल पड़ता हूं, कहीं तो जाएगा ही ना, तो कभी मंजिल पे नहीं पहुंच सकता। लेकिन अगर वो तारों के साथ नेविगेशन सिस्टम उनको बनाएगा तो जरूर मंजिल तक पहुंच जाएगा, क्योंकि तारे धोखा नहीं देते। वो ऐसे नहीं है कि अभी कहीं हो गया, फिर शरारत करके कहीं और चले गए, फिर शरारत करके कहीं और आ गए, और वो उसको पता ही ना चले, ओहो अब मैं तो राह ही घूम कर गया। नहीं, वो बिल्कुल सीधा रास्ता दिखाते हैं, वो अपनी पोजीशंस पर होते हैं, जहां पे जिसको होना चाहिए जिस वक्त में। इसी वजह से उनसे नेविगेशन लेते थे लोग, वरना वो अगर हर रात नई जगह पे हों, हर रात कुछ और ही कर रहे हो, कोई कहीं जा रहा है, कोई कहीं जा रहा है, कोई अपनी मर्जियां कर रहा है, तो फिर तो कोई नेविगेशन ले ही नहीं सकता था उनसे। तो अल्लाह ताला ने जैसे समझ लें कंपेयर किया कुरान की आयात को सितारों के साथ, कि जिंदगी के तुम्हारे इस सफर में भी, जो बड़ा मुश्किल सफर है, और अंधेरों में जब कहीं राह नहीं मिलती, उस वक्त अगर तुम सही रहनुमाई चाहते हो तो किसी के पीछे ऐसे ही ना लग जाना, क्योंकि वो मंजिल पे नहीं पहुंचा सकेगा तुम्हें, बल्कि इन आयाते कुरानी से अपना रास्ता तलाश करना, ठीक है। और फिर तारे जो होते हैं वो सुभान अल्लाह, कभी अगर आपने रात को देखा हो, यहाँ पे तो नई शहरों में इतनी इस चीज की मौका मिलता, लेकिन कहीं ऐसी जगहों पे जाएं देहात में या कहीं दूर शहरों से निकल के जहाँ पे बहुत रोशनी ना हो, तो आप देखेंगे कि सुभान अल्लाह इस कदर खूबसूरत ये समा होता है जो आसमान का होता है। मेरे बहुत ज़्यादा मुझे शौक है देखने का ये आसमान, के इंसान देखता जाए उसका जी नहीं भरता, इतने खूबसूरत टिमटिमा रहे होते हैं, इतने खूबसूरती के साथ अल्लाह ताला ने उनकी प्लेसमेंट की होती है, वो कैसे जबरदस्त होते हैं अंधेरी रात में। तो अल्लाह ताला ने उनको खूबसूरती भी दी है, उनमें हुसन भी है कि देखने वाला मेसमराइज रह जाए। इसी तरह अल्लाह ताला की आयात में भी हुसन है, इतनी खूबसूरती है कि कोई इनके अल्फाज को ही सिर्फ देखे ना, तब भी इनमें ऐसा रिदम है, ऐसी खूबसूरती है कि आप इंजॉय करें। बहुत तरह से आप कंपेयर कर सकते हैं तारों के साथ कुरान की आयात को। आप ये भी देखें कि देखिए तारों को आप जितना देखते जाएंगे ना, ऐसे लगता जाएगा कि वो डीप से डीप होते चले जा रहे हैं, गहरे होते जा रहे हैं, गहराई में जा रहे हैं, पीछे होते जा रहे हैं, दूर होते जा रहे हैं। इंसान कुरान की आयात में भी जितना गौर व फिक्र करेगा, वो देखेगा कि इसमें इतनी डेप्थ है कि वो उसमें डूबा चला जाएगा, फिर भी उनकी डेप्थ को पा नहीं सकता। सुभान अल्लाह। और यहाँ पे भी मवाक़े नुजूम का इस तरह से देखा जाए, तो मवाक़े कौन से हैं? अगर तारों की से आयात को लिया जाए, अल्लाह के कलाम की आयात, तो इनके मवाक़े कौन से हैं, इनकी पोजिशन कहाँ होती है, ये कहाँ पे जाके जो इनकी मकाम होता है वो कहाँ होता है, जो इनके उतरने की जगह होती हैं वो क्या होती हैं, وہ ہیں انبیاء کے دل. تو ان دلوں کی قسم کھائی گئی. یہ بھی ہے. اور ویسے بھی اگر صرف ان سے ستارے ہی مراد لیے جائیں تو ان کے مواقع، ان کے جو چلنا ہے، مداروں میں چلنا، اور جو ان کی پوزیشننگ ہے، اور جو ان کا ڈسپلن ہے، اور جو ان کا ایسا ہے کہ اللہ تعالیٰ کے حکم کے مطابق جیسے مخصوص راستے پر مخصوص طریقے سے چل رہے ہیں، ایک ہی سپیڈ کے ساتھ چل رہے ہیں، اس میں بہت بڑی بات ہے انسانوں کے لیے. اسی لیے کہا گیا وَإِنَّهُ لَقَسَمُ اللَّهُ تَعْلَمُونَ عَظِيم، بے شک یہ ایک قسم ہے یقیناً کہ اگر تمہیں پتا ہونا تو یہ بہت بڑی قسم ہے. دیکھیں آپ قرآن میں اللہ تعالیٰ نے کتنی چیزوں کی قسمیں کھائیں. کہیں والعصر ہے، کہیں والشمس ہے، کہیں والضحا ہے، کہیں اتنی ساری قسمیں کھائی ہیں، لیکن کہیں پہ بھی یہ نہیں فرمایا یہ بہت بڑی قسم ہے. کہیں نہیں یہ فرمایا، لیکن اس کے بارے میں فرمایا یہ بہت بڑی قسم ہے. اگر انبیاء کے دل مراد لی جائیں تب بھی بہت بڑی قسم ہے. وہ دل جن کو اللہ نے چوز کیا اپنی وحی کو اتارنے کے لیے، ان آیات کو اتارنے کے لیے، وہ دل کیسے دل ہوں گے جن کی اللہ نے قسم کھائی. اور اگر ان سے مراد صرف ستارے لیے جائیں اور ان کے چلنے کا راستہ اور ان کے آربٹس اور ان کی جگہیں، اور یہ اللہ اکبر میں کہتی ہوں، اگر آپ اس سائنس کو سٹڈی کریں تو آپ حیران رہ جائیں گے. ابھی تو انسانوں نے کچھ پایا ہی نہیں، ابھی تو انسانوں کا نالج بہت کم ہے. یہ کیا کیا ستارے اللہ تعالیٰ نے پیدا فرمائے، کتنے میسو باڈیز ہیں وہ، کتنے بڑے ہیں وہ، اور پھر وہ کیسے چل رہے ہیں. تو وہ کتنے عظیم جسے ہیں جو چل رہے ہیں اس خلا میں، اور کہیں کوئی روڈ نہیں ہے، کہیں کوئی میپ نہیں ہے، ہمیں چلنے کے لیے نیویگیشن چاہیے. ستارے چل رہے ہیں، سبحان اللہ، کون ان کو بتانے والا، کون ان کو چلانے والا، کون ان کی سپیڈیں کنٹرول کرنے والا، کون ان کو راہ دکھانے والا. بہت بڑی ہے یہ قسم. تو یہ بہت بڑی بات ہے جس کی اللہ نے قسم کھائی. اگر ستاروں کے مواقع کی بات کی جائے تو کتنے بڑے بڑے ستارے ہیں، اور کتنے دور دور ہیں، ہماری زمین سے کتنے دور ہیں، اور اتنی جتنے وہ بڑے ہیں اتنی بڑی سپیڈ سے چل بھی رہے ہیں، چل نہیں رہے بلکہ کہیں گے تیر رہے ہیں، دوڑ رہے ہیں، مگر نہ کوئی ٹکراؤ، نہ کوئی ٹوٹ پوٹ، نہ کوئی گرنا، نہ کوئی تباہی، کچھ نہیں اوپر ہو رہا. یہ بہت بڑی قسم ہے جو اللہ نے کھائی ہے. اور جتنی بڑی قسم ہوگی، ظاہر ہے کچھ کسی جب ہم کوئی بہت بڑی بات کرنا چاہتے ہیں تو بڑی قسم کہتے ہیں، پھر کہتے ہیں اللہ کی قسم ہے. اول تو ہمیں کسی اور کی قسم ہم کھانا الاؤڈ ہی نہیں ہے، ہمارے لیے ہمیں اجازت نہیں ہے کہ ہم کبھی میرے بچے کی قسم، میری ماں کی قسم، میرے باپ کی قسم، تجھے رسول کی قسم، تجھے میری جان کی قسم، ایسی قسمیں ہم نہیں کھا سکتے. اللہ کی قسم صرف کھانے کا کہا گیا. ہاں بعض علماء کہتے ہیں آپ قرآن کی بھی قسم کھا سکتے ہیں، کیونکہ قرآن بھی مخلوق نہیں ہے، اللہ کا کلام ہے، ٹھیک ہے. لیکن اس کے علاوہ اور کسی چیز کی بھی ہم نہیں قسم کھا سکتے. اللہ تعالیٰ جس کی چاہے قسم کھائے، اس کی ساری مخلوق ہے جس کی چاہے قسم کھائے. تو آپ دیکھیں کہ جب انسان بھی یعنی بہت بڑی کوئی بات کہنا چاہیے نا تو بڑی قسم کھاتا ہے. اللہ تعالیٰ نے جب فرما دی یہ اتنی بڑی بات ہے جس کی میں جس کے اوپر رکھ کے، جس یعنی یہ مواقع نجوم بہت بڑی قسم ہے، بڑی بہت بڑی چیز ہے جس کی اللہ تعالیٰ قسم کھا رہے ہیں. اگر تمہیں پتا ہو، تمہیں پتا ہی نہیں ہے کہ یہ ہے کیا اصل میں، اگر تمہیں پتا ہو تو یہ بہت بڑی قسم ہے جو اللہ نے کھائی ہے. اب آپ ظاہر ہے ذہن میں بھی ایک دم آئے گا جو اتنی بڑی قسم کھائی جا رہی ہے تو کوئی بہت ہی بڑی چیز ہوگی، کوئی بہت اہم چیز ہوگی. اصل میں عرب لوگ نا قسم کیوں کھایا کرتے تھے؟ اپنی بات میں زور پیدا کرنے کے لیے، اور نمبر ٹو دوسرے کو بتانے کے لیے کہ اس بات میں کوئی شک نہیں ہے. اللہ کی بات میں تو کوئی شک ہے ہی نہیں، ٹھیک ہے. اللہ کی بات کوئی، اس کی بات ایسی نہیں ہے جو حق سے ہٹی ہو. پھر اللہ تعالیٰ نے کیوں قسم کھائی؟ زور دینے کے لیے. یہ بہت اہم چیز ہے، یہ بات کو غور سے سنو. اِنَّهُ لَقُرْآنٌ کریم، یہ بے شک وہ البتہ ایک قرآن ہے عزت والا، کریم، نوبل. عرب اس کو، جس کو بہت اچھا کہنا ہوتا تھا نا، اس کو کہتے تھے یہ کریم ہے. اصل میں کیا ہوتا تھا، عزت اس کو دیتے تھے جو بڑا سخی ہوتا تھا، اور کریم وہ ہوتا جو بڑا سخی ہوتا ہے، بڑا کرم والا. نہیں ہم کہتے یہ بڑا کرم والا ہے، بڑا کرم کرنے والا، اللہ تعالیٰ تو بڑا کرم کرنے والا ہے، یعنی تو بڑا سخی ہے، بڑا دینے والا ہے، ٹھیک ہے, تو وہ دینے والے کو نا, بخیل کو وہ کنجوس آدمی کی وہ عزت نہیں کرتے تھے, وہ جو سخی ہوتا تھا اس کی بڑی عزت کیا کرتے تھے, اور اس کو پھر کہتے تھے کریم ہے یہ, ٹھیک ہے. تو کریم عزت سے, یعنی یہ قرآن بہت باعزت ہے, بڑی اونچی شان والا, مرتبے والا ہے, یہ ذوالجلال والاکرام کا کلام ہے, بڑا بلند پایا ہے اس کو. اس کے تو راز انسان آج تک اس کی جو سیکرٹس ہیں ان کو ان لاک نہیں کر سکا پوری طرح. انسان جتنا اس کی گہرائی میں جاتا ہے, کتنی طرح کی باتیں اس کے اوپر کھلتی ہیں. اللہ تعالی کی طرف سے یہ ایک وہ معجزہ ہے جو زندہ معجزہ قیامت تک کے لیے, باقی انبیاء کے معجزے ان کے ساتھ ختم ہو گئے, لیکن اللہ تعالیٰ نے اپنے نبی کو یہ وہ معجزہ دیا. چونکہ آپ صلی اللہ علیہ وسلم آخری نبی تھے, اس لیے آپ کو معجزہ بھی وہ دیا جو قیامت تک کے لیے, کیونکہ اب نبی کوئی نہیں آنا, تو معجزہ بھی ایسا ہے کہ اب تو کوئی اور نیا معجزہ تھوڑی آئے گا, تو اب یہی معجزہ جو ایور لیونگ ہے. فی کتاب مکنون, لیکن یہ جو قرآن ہے نا, یہ اصل میں ایکچولی یہ کہاں, ہمارے پاس تو یعنی اس کی کاپیز ہے نا, اصل یہ کہاں ہے, کتاب مکنون میں, ایک چھپی ہوئی کتاب میں, ایک محفوظ کتاب میں. مکنون ویسے چھپی ہوئی چیز کو کہتے ہیں, لیکن پھر حفاظت کا معنی کیسے آیا, اس لیے کہ جو چیز چھپی ہوئی ہوتی ہے وہ محفوظ ہوتی ہے, جو چیز چھپی ہوئی ہوتی ہے وہ محفوظ ہوتی ہے, لوح محفوظ میں ہے. کتاب مکنون سے مراد لوح محفوظ ہے, اور انسان جو چیز قیمتی ہوتی ہے اس کو ہی چھپاتا ہے نا, کیونکہ اس کی حفاظت کرنی ہوتی ہے. اس سے پہلے ہم نے حوروں کے بارے میں بھی پڑھا تھا کہ وہ بھی مکنون ہے, تو ہمیں سوچنا چاہیے پھر کہ جو چیز جتنی قیمتی ہوتی ہے وہ اتنی ننگی نہیں ہوتی, وہ اتنی چھپی ہوئی ہوتی ہے. جس کی آپ حفاظت کرنا چاہتے ہیں پھر اس کو سرے بازار کھڑا کر دیتے ہیں کہ اس کو چھپا کے رکھتے ہیں, پھر ہم کہتے ہیں ہمیں گھر میں رہنے کا کیوں کہا گیا, اسی لیے حفاظت کی خاطر, کیونکہ قیمتی ہے عورت, اس لیے اس کو چھپا کے رکھنے کا, اپنے آپ کو چھپانے کا حکم دیا گیا. گھر میں چھپ کے رہو, یا پھر باہر جاؤ تو پھر چھپا لو اپنے آپ کو کسی کپڑے سے اوپر ڈال کے اپنے اور کپڑوں کے. یہ آپ کو قیمتی سمجھا گیا تو کہا گیا نا, یہ کہ اللہ تعالیٰ چاہتا ہے کہ آپ کی حفاظت ہو تب کہا گیا نا, اور ہم کہتے ہیں کہ نہیں یہ تو نہیں ہم نے ماننا. آدمیوں کو کیوں نہیں کہا گیا, وہ اتنی قیمتی نہیں, ان کی عزت اتنی قیمتی نہیں اس طرح سے جیسے عورت کی, ان کو اس طرح سے حفاظت کی ضرورت نہیں ہے جیسے عورت کو حفاظت کی ضرورت ہے. تو سوچیں, اللہ تعالی خود بھی چھپا ہوا ہے حجاب میں, سبحان اللہ, کیونکہ اس سے زیادہ کوئی حسین نہیں, اس سے زیادہ کوئی قیمتی ذات نہیں, اور عورت کو بھی کہا گیا چھپنے کے لیے. اور اللہ کی جو لوح محفوظ ہے نا, وہ بھی چھپی ہوئی کتاب ہے, اور ایسے نہیں کہ ساروں کے لیے رکھی ہوئی ہے, جو مرضی آتا جاتا دیکھے اس کے اندر سے پڑھے کیا لکھا ہوا ہے, نہیں, وہ بھی چھپی ہوئی ہے. سوچیں پھر ہمارے لیے تو بڑا آنر ہے جب اللہ نے ہمیں چھپنے کا کہا, اسی کے اندر اپنی عزت سمجھے کہ کتنی بڑی میرے لیے بات اللہ تعالیٰ نے کی ہے, کتنی میں قیمتی ہوں. پھر تو وہ جو لوح محفوظ پہ ہے نا, یہ ساتویں آسمان پہ ہے. لوح محفوظ ایک کتاب ہے, اور اس کی بڑی ڈسکرپشنز بھی آتی ہیں کہ اس کے اندر ہیرے جواہرات جڑے میں, اور یہ ایسے, اور اس کے اندر قرآن لکھا ہوا ہے, سارا قرآن اس کے اندر لکھا ہوا, اور اس کے اندر انسانوں کی تقدیریں بھی لکھی ہوئی ہیں. انسان جب انسان نے پیدا ہونا, کہاں ہونا, کیا کرنا, کدھر جانا, کدھر سے آنا, کدھر مرنا, یہ سب کچھ لکھا ہوا ہے. آپ وہی اگین کوشچن آ جاتا ہے, پھر ہم نے ہمارا کیا فائدہ ہے, لکھا ہوا ہے, یہ نہیں ہے کہ وہ آ کے آپ کو کرا رہی ہے کتاب. اللہ کو سب کچھ علم ہے کہ کسی نے کیا کرنا ہے, پھر ہم دعا کیوں کریں. یہ بھی اس کے اندر لکھا ہوا ہے کہ یہ دعا کرے گا تو پھر یہ اس کا इसको ये मिल जाएगा और फिर फलां इसके साथ हो जाएगा और फिर इसके लिए ये रास्ता खुल जाएगा। इस दुआ के नतीजे में इसके हालात बुरे थे लेकिन ये दुआ करेगा तो इसके हालात अच्छे हो जाएंगे। इसके पास ये चीज नहीं थी, ये दुआ करेगा तो इसके लिए इसको ये चीज मिलेगी। इसके दुआ के नतीजे में पहले नहीं मिलनी थी लेकिन फिर इसकी दुआ की वजह से मिली। ये सब चीजें तो इसलिए इसके ऊपर नहीं हमने बहस करनी कि क्यों फिर लिखा हुआ, तो फिर मेरा क्या फायदा, तो फिर इस तरह से क्या होता है। नहीं, वो बस ये समझे कि ये किताब जो है कुरान करीम ये लौहे महफूज में लिखी हुई, यानी हमें बताया गया है कि ये इतनी कीमती किताब है कि सातवें आसमान के ऊपर उस जगह पर जहां ला या मस्सुहु इल्लल मुतहरून, जहां पे कुछ किसी की रीच नहीं है, कोई छू नहीं सकता उसको सिवाय जो पाकीजा है। पाकीजा से मुराद कौन है? फरिश्ते। यानी ऐसे नहीं कि वो कहते थे शैतान इस किताब को लेकर उतरे हैं, शैतान इस किताब को लाए हैं। शैतान कहां से लाएंगे? इस किताब को तो अल्लाह ने लोहे महफूज में रखा हुआ है और वहां तक सिर्फ पाक की रीच है और वो पाक से मुराद फरिश्ते हैं, तो फरिश्ते सिर्फ वहां पे जा सकते हैं। खासुल खास फरिश्ते हैं जिनको उस तक रसाई हासिल है। यानी अल्लाह ताला की ये ऐसी एक, यानी एक समझ ले रजिस्टर या रिकॉर्ड रखने की जगह जहां पे सब चीजें रिकॉर्डेड है, वो ऐसी है जो ओपन नहीं है, और वहां से अल्लाह ने इस कलाम को तुम्हारे लिए उतारा है। तो कितनी बड़ी बात बताई गई कि कितनी बड़ी शान है इस कलाम की। तो यहां अभी हमने क्या मुराद लिया? हु से लोहे महफूज, ठीक है, कि लोहे महफूज को नहीं छूते मगर पाक। ये बात सबको समझ आ गई कि हु से मुराद लोहे महफूज लेंगे तो फिर मतलब है कि फरिश्ते उसको वहां तक जा सकते हैं और कोई नहीं जा सकता। कि अब अगर हम हु से मुराद लेते कुरान को कि नहीं इसको छूते, यानी इस कुरान को मगर पाक, तो इसका मतलब क्या होगा कि ये कलाम अल्लाह का कलाम है, इसकी वैल्यू को समझो। वहां पर लौहे महफूज में फरिश्ते इसको छूते हैं और जमीन पे भी पाक लोग इसको छूएं, यानी जो शिर्क से पाक है, जो कुफर से पाक है, जो गंदगियों से पाक है, और वैसे भी जिस्मानी, वो ये तो एक हिस्सी बात हो गई ना, एक जिस्मानी तौर पे भी अगर इंसान पे कोई नापाकी है तो फिर वो इसको ना छुए। यानी मतलब क्या है कि यानी जब इंसान जनाबत की हालत में है तो फिर वो इसको ना छुए जब तक वो गुसल ना कर ले, ठीक है। इसी तरह हैज वाली औरत अगर है तो वो भी इस कलाम को छुए नहीं, छुए नहीं इसको, इसको हाथ ना लगाए, मगर जैसे कोई ग्लव्स के साथ या किसी कपड़े के साथ उठा के किसी को पकड़ाना है, रखना है कहीं, तो उससे करे, मगर इसके अल्फाज को डायरेक्ट अपने हाथों से ना छुए, क्योंकि पाक मखलूक, पाक लोग इसको छूते हैं। इसी वजह से हमें कहा गया कि काफरों को भी हम इसकी ट्रांसलेशन फिर दें, हम ना इस कुरान को इस तरह से दें, क्योंकि वो भी जो मुशरिक होते हैं ना, वो नजस होता है। जैसे हजरत उमर रज़ी अल्लाह की बहन ने कहा था उनको कि आप जाके गुसल करके आए क्योंकि आप पाक नहीं है, फिर उसके बाद आप इसको छू सकते हैं। तो अब दूसरा सवाल एक ये पैदा होता है कि जो हैज वाली औरत है, अच्छा जनाबत वाला तो पढ़ भी नहीं सकता क्योंकि जनाबत है ना, आप सल्लल्लाहु अलैहि वसल्लम सिर्फ जनाबत की हालत में कुरान नहीं पढ़ते थे। इसमें आता है कि कौन सी चीज आप सल्लल्लाहु अलैहि वसल्लम को कुरान पढ़ने से रोकती थी सिवाय जनाबत के, और कोई चीज आपको नहीं रोकती थी
सिर्फ जनाबत।
तो ये जो जनाबत की हालत है उसमें आप सल्लल्लाहु अलैहि वसल्लम सिर्फ कुरान नहीं पढ़ा करते थे, तो इसलिए कोई जनाबत की हालत में हो उसको गुसल की जरूरत है तो गुसल किए बगैर ना कुरान पढ़े, मगर हाँ जिक्र अजकार कर सकते हैं, दुआएं कर सकते हैं, बेवजू भी कर सकते हैं, जनाबत की हालत में भी कर सकते हैं, मगर जब जनाबत की हालत हो तो जुबानी भी कुरान ना पढ़े। अब आप ना डिफरेंट सेक्शन बना लें कि जनाबत वाले के लिए क्या हुक्म है, हैज वाले के लिए क्या हुक्म है, या बेवजू के लिए क्या हुक्म है, ये सारी चीजें। देखिए बेवजू के बारे में दोनों बातें आती हैं उलमा में, बाज तो कहते हैं कि बेवजू भी ना पढ़े, वजू करके पढ़े, सॉरी कह रही हूं, ہاتھ لگائیں تو بے وضو بھی نہ ہاتھ لگائیں. لیکن بعض کہتے ہیں کہ نہیں, ان جو مومن ہوتا ہے وہ ہمیشہ پاک ہوتا ہے, مومن جو ہوتا ہے وہ ہمیشہ پاک ہوتا ہے. تو اللہ اس کے کہیں نجاست لگی ہوئی ہے, ادر وائز وہ پاک ہوتا ہے, یا اللہ اس وہ جنابت کی حالت میں ہے یا حیض کی حالت میں ہے, ادر وائز وہ پاک ہی ہوتا ہے. تو وہ بغیر وضو کے بھی ہاتھ لگا سکتا ہے اور بغیر وضو کے بھی پڑھ سکتا ہے, گو کے وضو کر کے پڑھنا زیادہ بہتر ہے, افضل ہے, ٹھیک ہے. لیکن بعض دفعہ وضو نہیں وہ پاتا, مثلا رات کے وقت کبھی آنکھ کھلی ہے نہیں ہے وضو, اس وقت کوئی پڑھ لیا آیت الکرسی پڑھ لی یا کچھ اس طرح سے پڑھ لیا, تو وہ الگ بات ہے, پھر بغیر وضو کے بھی انسان پڑھ سکتا ہے. تو اب میں نے آپ کو بتا دیا پڑھنے کا الگ ہے اور چھونے کا الگ ہے, ٹھیک ہے, پڑھنے اور چھونے کا بغیر وضو کے بتا دیا. تو پڑھ بھی سکتے ہیں چھو بھی سکتے ہیں بعض علماء کے نزدیک, لیکن اگر وضو کر کے چھوئیں تو زیادہ بہتر ہے. پھر میں نے آپ کو جنابت والوں کا بتایا کہ جنابت والے نہ پڑھ سکتا ہے نہ چھو سکتا ہے. پھر میں نے آپ کو حیض والی کا بتایا, حیض والی چھو نہیں سکتی لیکن کیا وہ پڑھ سکتی ہے یا نہیں پڑھ سکتی. تو حدیث میں جنبی شخص کے بارے میں تو صاف طور پہ آتا ہے کہ وہ زبانی قرآن نہ پڑھے, بغیر وضو کے تو پڑھنا جائز ہے, لیکن جنبی شخص جو ہے وہ زبانی بھی نہ قرآن پڑھے, چھو تو سکتا ہی نہیں ہے. اچھا اب حائضہ کے بارے میں پھر کیا بتایا گیا, تو حائضہ کے بارے میں کوئی بھی ایسی کلیئر نہ تو قرآن میں نہ حدیث میں کوئی ایسی بات ہے کہ وہ نہیں چھو سکتی, سوری وہ نہیں پڑھ سکتی, چھو تو نہیں سکتی لیکن وہ نہیں پڑھ سکتی. بعض لوگ کہتے ہیں پڑھ بھی نہیں سکتی اس لیے کیونکہ جنبی نہیں پڑھ سکتا, تو یہ بھی تو جنابت کی طرح ہی ہے ایک حالت, یہ بھی تو ایک یعنی ایسی حالت ہے جس میں انسان پاک نہیں ہوتا, جیسے جنابت والا نہیں پاک ہوتا اسی طرح حیض والی نہیں پاک ہوتی. مگر ایسی بات نہیں ہے, اس لیے کہ جنابت والا تو اپنی جنابت کی حالت کو دور کر سکتا ہے فوری غسل کر کے, لیکن حیض والی اپنی حالت کو صحیح نہیں کر سکتی جب تک کہ اس کا حیض نہ ختم ہو جائے, سات دن میں ختم ہو آٹھ دن میں ختم ہو. اب اتنے دن تک وہ پھر کیسے اپنے قرآن کو جو اس نے یاد کیا اس کو رکھے گی, کیسے آسیب سے بچے گی, کیسے اپنے لیے حفاظت کا سامان کرے گی. لیکن جنبی تو ٹھیک ہے اسی وقت جا کے بھی غسل کر سکتا, اس لیے جو حیض والی عورت ہے وہ کپڑے سے قرآن کو پکڑ کے پھر بھی پڑھ سکتی ہے, فون پہ پڑھ سکتی ہے, اپنے حفظ کو یاد کر سکتی ہے, اپنے حفظ کو ریوائز کر سکتی ہے, یہ بات زیادہ صحیح ہے. تو اصل ویسے تفسیر ہو کی تو جو ہے لوح محفوظ کی ہے, لیکن اگر یعنی قرآن مراد لیا جائے دنیا میں جو کہ یہ قرآن ہمارے پاس ہے, تو پھر ہم اس کی یہ کریں گے کہ پاک لوگوں کے علاوہ اس قرآن کو کوئی نہ چھوئے, نہ چھونا چاہیے. تنزیل من رب العالمین, یہ نازل کردہ ہے رب العالمین کی طرف سے, یعنی یہ تو سوچو کہ یہ کلام کس کا ہے, تم کہتے ہو اس نبی کا کلام ہے, یہ تو رب العالمین کی طرف سے نازل کرتا ہے اور یہ اتنا کریم کلام ہے, اتنا عزت والا کلام ہے, جب رب جہانوں کا ہے اس کا کلام بھی تو عزت والا ہی ہوگا نا. اف ابھی حادل حدیث ان تم مدہین, اب یہ جو ساری قسم ہے نا اس ساری چیز کے اوپر کھائی گئی ہے کہ یہ کریم ہے قرآن اور یہ کتاب مکنون میں اور اس کو چھوتے نہیں وہاں پہ وہ جو پاک ہیں اور یہ نازل کردہ ہے رب العالمین کی طرف سے. اب پھر پوچھا گیا سوال, اف ابھی حادل حدیث ان تم مدہین, یہ حدیث سے مراد یہاں پہ یہی قرآن کی جو بات ہو رہی ہے, کیا پھر اس بات کے بارے میں یعنی اس قرآن کو انتم مدہنون تم معمولی سمجھتے ہو. مدہنون میں نے آپ کو بتایا نا دھن سے چکنائی, یعنی چکنائی سے کیا ہوتا ہے جب کوئی چیز چکنی ہو تو وہ سلپری ہو جاتی ہے, یعنی پھسل پھسل جا رہا ہے ہاتھ سے, اس کو مضبوطی سے نہیں تھام رہے, اس کے احکامات کے اوپر ویسے نہیں چل رہے, اس کو صحیح پکڑ نہیں رہے, اس پر عمل نہیں کر رہے, وہ بس چھوٹ چھوٹ جا رہا ہے ہاتھوں سے, چھوٹ چھوٹ جا رہا ہے ہاتھوں سے, اس کو اس کے اوپر گرپ مضبوط نہیں ہے, پھر تو پھر تم کیا اس قرآن کے ساتھ یہ رویہ رکھتے ہو, یعنی اس کو اتنا لائٹلی لیتے ہو, اتنا کیجول لیتے ہو, इतने केयर फ्री हो इसके बारे में, तुम्हें परवाह ही नहीं है, तुम्हारे हाथों से फिसलता जा रहा, तुम्हें नहीं परवाह, तुम इसके ऊपर अमल करना जहां से दिल किया, कभी कर लिया, नहीं किया, नहीं नहीं चाहा तो नहीं किया, ये तुम्हारा रवैया, तुम सोचते नहीं है कितना ऑनरेबल कुरान है जो तुम्हारे पास आया है, तुम क्या ये नहीं जानते कि ये तो लोहे महफूज से अल्लाह ने उतारा है, इसकी सिक्योरिटी के लिए अल्लाह ताला ने कितने बंदोबस्त किए हैं, आसमान में लॉक्स लग गए थे जब ये उतरने वाला था, लेकिन तुम्हें इसकी एक्सेस अल्लाह ने दे दी, तुम्हारे हाथों में अल्लाह ने ये दे दिया, वो जो वहां लोहे महफूज जहां तक हमारी पहुंच नहीं है, वहां से उस चीज को उतार के तुम्हारे हाथों में थमा दिया, तुम्हें इसकी कोई वैल्यू नहीं है, तुम्हारे हाथों से छूटता जा रहा है, तुम्हें परवाह नहीं है, तुम इसको कुछ नहीं समझते हो। सोचे अगर हम कितना ये समझते ना उन जगहों पे रसाई को, जहां पे रसाई ना हो सके आम बंदे की, तो हम इतना रश करते हैं, मसलन हम मिसाल के तौर पे हम काबा को देखते हैं तो हम सोचते हैं अल्लाह कितने खुशकिस्मत हैं, ये बड़े बड़े बादशाह और ये इनके लिए वो दरवाजा खोलते हैं, उनको अंदर लेकर जाते हैं, वो वहां जाके नमाज पढ़ते हैं, फिर वो निकलते हैं, हम हसरत से ही देखते रहते हैं, काश अल्लाह कभी हमें भी मौका मिले, मैं भी काबा के अंदर जाऊं, इनकी यहां तक रसाई होगी, इनकी एक्सेस है। अल्लाह ताला ने तुम्हें उस चीज की एक्सेस दे दी जिस तक तो सिर्फ पाक ही पहुंच सकते हैं, सिर्फ फरिश्ते पहुंच सकते हैं, उसकी एक्सेस तुम्हें दे दी। सोचें कि इस काबा के अंदर जाने की लिए चाबी आपके हाथ में दे दी जाए कि आप जब चाहे चले जाए, तो हमारे लिए तो खुशकिस्मती का इंतहा ही नहीं रहेगी। लेकिन ये तो देखो कि ये कितनी बड़ी तुम्हारी खुशकिस्मती है कि अल्लाह ने लोहे महफूज से चीज तुम्हें दे दी, जहां तक वो पाक मखलूक पहुंचती है वो चीज उतार के तुम्हारे हाथ में दे दी, फिर भी तुम इसकी वैल्यू नहीं समझते हो, ये तो भी तुम्हारे लिए कुछ भी नहीं है, फिर भी तुम इससे बेतनाई बरतते हो, परवाह ही नहीं करते, फिर भी तुम्हारे पास इसके लिए टाइम ही नहीं है, तुम इसको इतना लाइटली लेते हो कि जो सब सारी दुनिया के काम हो जाएंगे तब कहीं इसकी तरफ तवज्जो दूंगी। हम देखें जब अपनी पढ़ाइयां करते स्कूल कॉलेज में होते तो इम्तिहानों के दिनों में कैसे पढ़ते हैं, और लायक लायक बच्चे तो पूरी पूरी रात कैसे दिन रात सारा साल ही पढ़ते रहते हैं, लेकिन कभी कोई ऐसा है कुरान का स्टूडेंट जो इसके लिए रातों को जागे? हम जब हमारे इम्तिहान होते सारी चीजें पीछे करके कहते हैं हमारे इम्तिहान है जी, पेपर जो रहे हैं। कोई ऐसा है जो इस कुरान को इतनी सी भी अहमियत दे दे जितनी दुनिया की तालीम की अहमियत है? आज इसके लिए वक्त निकालना ही एक बहुत बड़ा लोगों का एहसान हो जाता है कि हम ये कर रहे हैं और हम इतने घंटे इसके लिए बैठते हैं, तुम्हें पता ही नहीं है ना अल्लाह ने तुम्हें दे क्या दिया, तुम्हें पता ही नहीं है। अगर तुम्हें पता हो तो तुम्हें पता चले ये कितनी अजीम चीज है, जिसकी कसम अल्लाह ने इतनी अजीम खा ली वो कितनी अजीम चीज होगी, लेकिन हमारे पास वो वैल्यू नहीं है इस कुरान की जैसे होनी चाहिए। यकीन करें हम वो अहमियत नहीं देते कि हम अपने कामों को पीछे करके इसको आगे करें, अपनी प्रायोरिटीज में इसको ऊपर रखें। हर चीज हमारी प्रायोरिटीज में ऊपर है, मेहमान भी ऊपर है, घर के काम काज भी ऊपर है, जॉबें भी ऊपर है, सैर व तफरी भी ऊपर है, हर चीज इससे ऊपर है, ये नीचे है। ये उस वक्त आता है जब सब चीजों से फरागत है, ये उस एज में हम लेना चाहते हैं जिस वक्त सारी चीजों से फरागत हो जाए तब लेंगे, जब तक हमारे पास काम है तब इसकी मेरे पास टाइम नहीं है। ये हमने इसकी अहमियत समझी है। ये सवाल पूछा जा रहा है यहां कि क्या फिर ऐसे कलाम के साथ तुम ये रवैया रखते हो, ऐसे कलाम को तुम ये समझते हो कि कुछ नहीं है ये, तुम्हें इसकी वो जैसी इसकी वैल्यू है उसको नहीं पहचानते? हमें से कितने लोग हैं जो इसको वाकई इस तरह से लेते हैं कि ये अल्लाह का कलाम है, जैसे हजरत इकरमा इसको देख के इसको पढ़ते हुए रोते थे मेरे रब का कलाम है, मेरे रब का कलाम है, ऐसे हम सीने से लगाते हो इसको, ऐसे हम इसको टाइम देते हो, हम ये पहचानते हो कि ये क्या चीज मुझे मिल गई, इसकी इसको कीमती जानते हो। हाँ बस इतना कीमती जाना है कि मखमल के गिलाफ बना बना के सी के ऊपर चढ़ाए में, ताकि बंद कर दो, एक दफा ही बंद कर दो, ऊपर रख दो इतनी दूर के कभी उतारना ही ना पड़े इसको, और मुश्किल हो उतारनी। यही इज्जत हमने समझी है इसकी, क्या यही वैल्यू है इसकी? अल्लाह ताला ने इस कलाम की शान बयान करके ना तब हमसे ये सवाल किया है, इसलिए शान पहले बयान किया ताकि हकीकत पता चले कि सोचा भी है तुमने कभी कि अल्लाह ने तुम्हें दे क्या दिया, कितनी बड़ी अपनी नेमत दी है तुम्हें। ये तो दुनिया और आखरत दोनों की कामयाबी का नुस्खा है, दुनिया की भी कामयाबी का हम सोचते हैं, दुनिया का नहीं है, नहीं, दुनिया और आखरत दोनों की कामयाबी का नुस्खा है। इसी से जिंदगी मिलती है, इंसान इंसान कहलाने के लायक ही तब है जब वो इस कुरान से जुड़ता है, इस पर चलता है, वरना तो वो जानवर से बदतर है। और अल्लाह के नजदीक तो वो दिल मुर्दा है जिस दिल के अंदर अल्लाह का जिक्र नहीं है, अल्लाह का कुरान नहीं है। फिर भी हम क्या वैल्यू पहचानते हैं? इवन जब हम कुरान को सीख रहे होते हैं, पढ़ रहे होते हैं, तब भी इतनी कोई वैल्यू नहीं होती। रब भी इतना बड़ा, ये बहुत बड़ी इसको बात कहते हैं भाई, आज तो मैंने इतने घंटे दे दिए कुरान को, आज तो मैंने ये इतनी आयतें पढ़ी कुरान की। जैसे तो अगर पढ़ी तो हमारा अपना फायदा है ना, अगर हमने वक्त दिया तो किसी के ऊपर एहसान नहीं है, हमने अपने लिए किया ना। अगर मुझे टेस्ट की खातिर बार बार खोलना पड़ गया तो ये तो अल्लाह की रहमत है कि मैंने बार बार खोला। अगर मुझे लिखना पड़ता है तो ये कोई मुसीबत नहीं है, ये तो शुक्र है कि अल्लाह ने मेरे हाथों से इस कलाम के अल्फाज लिखवाए जो सितारों की मानिंद है। वतजालूना, और तुम बनाते हो रिज़्क़कुम, अपना रिज़्क़, अन्नकुम तुकद्दिबून, इसको जुटलाने में तुम्हारा हिस्सा इसमें सिर्फ इतना ही है कि तुम इसको जुटलाते हो। रिज़्क़ का लफ्ज यहां पे क्यों आया है? हम इसलिए कि ये कुरान भी रिस्क है। हम सिर्फ रिस्क समझते हैं खाने को, पीने को, पहनने को, ये रिस्क है, ये हमारे गार, ये सब रिस्क है। कुरान भी रिस्क है, जिसको जैसे दुनिया में ये रिस्क ना मिले तो हमारा जिस्म जो है वो मर जाएगा। इसी तरह अगर हम अपनी रूह को ये रिस्क नहीं देंगे तो हमारी रूह, वैसे तो हम फिजिकली तो जिंदा है लेकिन अल्लाह के नजदीक मर चुकी है। कितने लोग हैं जो दुनिया में चल फिर रहे हैं, खा पी रहे हैं, लेकिन उनकी रूहें मर चुकी हैं, यानी हिस्सी तौर पे मर चुकी हैं। जैसे हम कहते हैं ना, ये बंदा मुर्दा हो चुका है, ये तो चलती फिरती लाश है। क्या मतलब होता है उसका, क्या मतलब होता है? लाश तो मुर्दा होती है, वो चल फिर भी रहा है, यानी अंदर से मर चुका है। तो अगर रूह को ये सामान ना दिया, ये रिस्क ना दिया तो वो मर जाती है। इसीलिए उनके लिए आया ना, तुम मला यमूतु फीहा वला यहया, कि कुरान के बगैर फिर यही हाल हो जाएगा कि फिर ना मरेंगे तो ना जिंदों में होंगे, ना मर्दों में होंगे, फिर तो जहन्नम ही है। तो तुमने अपना रिस्क, अपना हिस्सा इस कुरान में से यही लिया कि इसकी तकजीब करो। हालांकि जिंदगी के अंधेरों में अगर किसी को राह ना मिले तो ये सितारों की तरह राह दिखाते हैं। किसी को ये नहीं समझ आ रही कहां जाऊं तो ये बताता है कहां जाओ। जब इंसान डिप्रेस होता है तो ये है वो अल्लाह का कलाम जो उसके डिप्रेशन को दूर करता है, तसल्ली देता है। जब इंसान को हिफाजत चाहिए होती है तो ये हिफाजत करता है। जब इंसान के पास कोई नहीं होता, वो कहता है मैं अकेला रह गया हूं, तो ये साथी बन जाता है, ये वो कलाम है। फिर भी तुम इसको लाइट लेते हो, अल्लाह की बात को हल्की समझते हो। जितना हमारी जिंदगी में, याद रखें, हमारी जिंदगी में जितना कुरान है ना, उतनी ही हमारी लाइफ में अल्लाह ताला की वैल्यू है। अगर हम सोचते हैं ना, मैं अल्लाह को बहुत समझती हूँ और बड़ा मानती हूँ और बड़ा ये है और पता नहीं, बड़े गुण गाती हूँ और मुंह से तो बड़ा बातें बोलती हूँ कि मैं बड़ी अल्लाह वाली हूँ, कोई कितना अल्लाह वाला है इसका पता चलेगा कि उसको इस कलाम से कितना लगाव है और इसके साथ वो कितना वक्त गुजारता है। کیونکہ یہ اللہ کا کلام ہے، اللہ کی بات ہے. جتنی زیادہ اہمیت آپ کی زندگی میں آپ کے رب کی ہے نا، اتنا ہی آپ اس کے ساتھ وقت لگائیں گے. ورنہ صرف باتیں ہی ہیں کہ ہاں میں بہت بڑا اللہ کو سمجھتی ہوں اور بڑا اللہ اکبر ہے اور اللہ نہیں، پھر صرف باتیں ہیں. اگر ایسا واقعی ہوتا تو سب سے زیادہ اس کلام کے ساتھ آپ کا وقت گزرتا. جس کا کم گزرتا ہے اس کے نزدیک، اس کے دل میں کم اہمیت ہے اپنے رب کی. جس کا میڈیم گزرتا ہے اس کے دل میں میڈیم ہے. جس کا بہت زیادہ کثرت سے بھاگ بھاگ کے وہ اس کلام کی طرف آتا ہے، بھاگ بھاگ کے آتا ہے کہ کب مجھے ذرا سا بھی وقت ملے تو میں جلدی سے جاؤں اس کلام کو کھول، کبھی سنتا ہے، کبھی پڑھتا ہے، کبھی سمجھتا ہے، کبھی تدبر کرتا ہے، کبھی سوچتا ہے کہ یہ قرآن میں یہ لکھا ہوا تھا، میں نے یہ عمل کرنا. اس کی زندگی میں قرآن اس کے ساتھ ساتھ ہے، اس کا ساتھی ہے، ساتھ ساتھ چلنے والا ہے، ساتھ ساتھ رہتا ہے اس کے. وہ اکیلا بیٹھا ہوا ہے، خاموش بیٹھا ہوا ہے، تب بھی قرآن کو سوچ رہا ہے. وہ کچھ کرنے لگا ہے تو تب بھی قرآن ہے اس کے ذہن کے اندر کہ قرآن میں یہ پڑھا تھا، ایسے کرنا. تو پھر سمجھ لیں کہ اللہ سے بڑا قریب ہے، اس کے دل میں اللہ کی بڑی اہمیت ہے. اور جو اس کلام کو اہمیت نہیں دیتا، سمجھ لے وہ اللہ کو اہمیت نہیں دیتا. جو قرآن سے دور بھاگتا ہے، وہ سمجھ لو اللہ سے دور بھاگتا ہے. اور جو قرآن سے قریب ہوگا وہ اللہ سے قریب ہوگا. تو تم نے اپنا رزق یہ بنایا، اور رزق سے مراد ابن عباس نے جو رزق کی تفسیر کی ہے تو وہ فرماتے رزق کے مراد شکر بھی ہے، کہ تم نے اس قرآن کا شکر یہ کیا ہے کہ تم اس کو جھٹلاتے ہو. یعنی جب کسی کو کوئی نعمت ملتی ہے تو وہ اس نعمت کا شکر ادا کرتا ہے نا، کہ بھئی یہ کسی چیز کو سمجھتا ہے کہ یہ نعمت ہے. تو اگر نعمت کا شکر ادا نہ کرے تو کیا ہوتا ہے؟ اللہ اسے نعمت چھین لیتا ہے. قرآن اللہ نے اتنی بڑی نعمت دی جس کا تمہیں چاہیے تھا شکر ادا کرتے، اس کو توجہ دیتے، اس کو پڑھتے، سمجھتے، عمل کرتے. تم نے الٹ کیا، تم نے کیا کیا، اس کو جھٹلا کے اس کا شکریہ ادا کیا کہ بڑی اچھی اللہ نے مجھے چیز دی، میں اس کو جھٹلاتا ہوں. یہ ہے تمہارا شکر اس کے اوپر، یعنی ایک سخت ڈانٹ ہے اس میں. یہ تم نے شکریہ ادا کیا اس نعمت کا. اور بعض لوگ تو اللہ تعالیٰ معاف کرے، ہمارے مسلمان ہی ہوتے ہیں وہ، ایسے ان کو قرآن کی طرف بلایا جائے تو ایسے کرتے ہیں جیسے پتہ نہیں کوئی کس چیز کی طرف ان کو بلا دیا ہے، جو بڑی الرجک ریئیکشن کچھ ہو جاتا ہے ان کو. نہیں 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 نہیں، بس بس میں، مجھے نہ بتائیں، مجھے نہ بتائیں. وہ ایسے وہاں سے بھاگتے ہیں جیسے ان کے پیچھے کوئی شیر آ گیا. کیا ہوتا ہے ہمارا حال؟ یہ اس نعمت کا شکر ہے. اللہ تعالیٰ نے یہی تو فرمایا کہ یہ تم نے شکر ادا کیا اس میری اس نعمت کا. جھٹلانا یہ تم، یعنی ایک طنز ہے نا اس کے اندر، کہ جھٹلا کے یہ بڑا اچھا شکریہ ادا کیا تم نے، بڑی اچھی قدردانی کی ہے تم نے اس قرآن کی کہ اس کو جھٹلاتے. اللہ اکبر، اللہ ہمیں اس قرآن کا حق ادا کرنے والا بنا. پھر اللہ تعالیٰ نے موت کا وہ منظر بیان فرمایا جو سب سے زیادہ انسان کی زندگی کا، پوری زندگی میں سب سے زیادہ بے بسی کا منظر ہوتا ہے، کہ بڑے سے بڑا فرعون بھی اس ٹائم پہ بے بس ہو جاتا ہے اور انسان ہتھیار ڈال دیتا ہے، انسان کی ساری اکڑ ختم ہو جاتی ہے اس کو. یعنی جو اس کو پہلے اقتدار اور مال اور جو بھی دنیا کی آسائشیں ہیں ان کی پٹی بندھی ہوتی ہے آنکھوں پر، موت کے فرشتوں کو دیکھتے ہی ساری پٹیاں کھل جاتی ہیں، غفلت کی بھی اور دنیا کی بھی اور خواہشات کی بھی. خواہشات تو اتنی ہیں کہ زندگی ختم ہونے لگتی ہے، خواہشات ختم نہیں ہوتی. لیکن جب انسان ایسے وقت پہ پہنچتا ہے کہ وہ ڈیتھ بیڈ پہ پڑا ہوتا ہے اور اس وقت بے بسی کا عالم ہوتا ہے، اس کا مایوسی ہونے لگتی ہے، اس کو घर में शोर मचा होता है, जाओ जाओ किसी डॉक्टर को बुला के लाओ, हकीम को बुला के लाओ, फलां को बुला के लाओ, 911 कॉल करो, फलां करो। लेकिन उसको पता होता है कि कोई जिंदगी की उम्मीद नहीं रह गई, उसकी जुबान भारी होने लगती है, तब पता चल जाता है कि अब मैंने बचना नहीं है। आवाज भी सही से नहीं निकलती, किसी को पहचानना भी नहीं होता, फिर तब लंबे लंबे सांस आने लगते हैं, पलकें झुकने लगती हैं, गले से अजीब आवाज आने लगती है, उस वक्त बस आखरत के अहवाल महसूस होने लगते हैं। उसके भाई, रिश्तेदार, बहनें, माँ बाप, बच्चे सब खड़े रो रहे होते हैं और जुबान कुछ नहीं बोल सकती, जिस्म हरकत नहीं कर सकता, भाग नहीं सकता। कहाँ गया वो मालो दौलत और वो जेवरात और वो कपड़े और वो चीजें और वो घर और वो जायदादें जिनके पीछे केस किए हुए थे और वो विरासत के ऊपर लड़ाइयां और वो सब चीजें कहाँ गई? अब ये वो जिक्र आ रहा है जिसको हम बहुत बोझल महसूस करते हैं, जिसको हम कभी याद नहीं करना चाहते, और अगर कभी याद आ भी जाए या कोई करा भी दे तो जल्दी से झटक देते हैं, कहते हैं बस बस कोई और बात करो, ये बात छोड़ो, डिप्रेस मत करो। अल्लाह ने वही जिस चीज से हम भागते हैं ना, उसका जिक्र यहाँ पे कर दिया, वही जिसको हम कहते हैं डिप्रेसिव है, उसका जिक्र किया है। इसलिए कि यही बात जो है इंसान को सीधा करती है, गफलत से निकालती है, हकीकत बताती है। बाकी सब कुछ एक सिर्फ ड्रीम है, एक ख्वाब है। इससे इंसान की आंख खुल जानी है एक दिन, मौत के बाद खुल जाएगी। अगर आज ना खोली तो उस वक्त तो खुल ही जानी है, उस वक्त तो बड़े बड़ों की खुल जाती है, बड़े बड़े काफिर और फिरौनों की खुल गई उस वक्त। आज जो गफलत में सोचे ऐसे वक्त को, फलौला इदा बलगतिल हलकूम, बस क्यों नहीं जब पहुंच जाती है, क्या वो नहीं बताया गया, हलक को पहुंच जाती है, क्या चीज पहुंच जाती है, ये रूह पहुंच जाती है, ये जान जिसको हम कहते हैं, ये जान हलक में आ जाती है। अल्लाह अकबर, आपको पता है ना कि जान निकलने का मरहला ऐसा है कि इंसान के पैरों से जान निकलना शुरू होती है और फिर उसकी रूह को ऊपर से ऊपर फरिश्ते ले जाते हैं और हलक पे आती है, क्योंकि मुंह से रूह निकलती है तो यहां हलक में आती है। अब समझ लें, बाकी जिस्म से जान निकल गई, इंसान डेथ बेड पे पड़ा हुआ है, कोई बस जिंदगी की उम्मीद नहीं रह गई है, अब बस निकलने वाली है, अब रब की तरफ जाना है, दुनिया की जिंदगी को खैरबाद कहना, अब तो जाना ही पड़ेगा ना। जिंदगी के अंदर तो बड़ा भाग दे रहे अल्लाह से, अब तो जाना ही पड़ेगा, अब काबू आ गए ना। وَأَنْتُمْ حِينَ إِذٍ تَنْظُرُونَ, और तुम उस वक्त देख रहे होते हो। ये वक्त कितना मुश्किल होता है कि अस्पताल का कमरा हो या घर का बिस्तर हो, कहीं पे भी हो, इर्द गिर्द रिश्तेदार खड़े हुए हैं, दोस्त अहबाब खड़े हुए हैं, लेकिन सब बेबस हैं, लाचार हैं। इस वक्त इंसान को सही पता चलता है कि इख्तियार किसका है। वो देख रहे हैं कि जा रहा है, हाथों से निकल रहा है, डॉक्टर खड़े हुए, नर्सें खड़ी हुई हैं, सब खड़े हुए, लेटेस्ट दुनिया का हॉस्पिटल है कोई, लेकिन वो रुखसत हो रहा है, उसकी जान निकल रही है, यहां तक पहुंच गई है, उसका यहां से राबता टूट रहा है, आगे जुड़ रहा है, उसको यहां की चीजें मध्यम हो रही हैं और वहां की नजर आने शुरू हो गई। وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْكُمْ وَلَكِنْ لَا تُبْصِرُونَ, हम उस वक्त ज्यादा करीब होते हैं उसके, तुम्हारी निस्बत मरने वाले के हम ज्यादा करीब हैं, तुम नहीं करीब होते, तुम सोचते हो हम करीब खड़े हुए, मैं पहुंच गई हूं, नहीं तुम नहीं करीब हो, हम ज्यादा करीब हैं, लेकिन तुम देख नहीं पाते, तुम्हें पता नहीं उस वक्त कमरे में कितने फरिश्ते हैं। नाहनु से मुराद फरिश्ते भी हैं, अल्लाह के हुक्म से ही फरिश्ते आते हैं ना, اور وہ فرشتے جو ساری زندگی اس کی حفاظت پہ مامور رہے وہی اب ملک الموت کے ساتھ مل کے ملک الموت کے ہیلپر بن کے وہ اب جان نکالنے والے بن جاتے ہیں. ملک الموت تو روح بس وصول کرتا ہے, باقی وہ کام کر رہے ہوتے ہیں, وہ بھی ساتھ ساتھ شامل ہوتے ہیں. اللہ اکبر. جو لوگ کہتے ہیں اللہ دوبارہ زندہ نہیں کر سکتا, تو اللہ تو دنیا میں ہی انسان کو ایسا بے بس کر دیتا ہے, تم کہاں کی باتیں کرتے ہو. دیکھو اللہ نے اب تمہیں کیسا قابو کیا. ایک بستر مرگ پہ پڑے ہوئے شخص کی تصویر کھینچی گئی ہے, دیکھو کہ اس وقت کیا عالم ہوتا ہے. چاہے کوئی کتنی ہی منتیں اس وقت کرے, کتنا ہی مال پیش کرے, کتنی ہی بڑی خزانے پیش کر دے, وہ اس وقت موت سے چھٹکارا نہیں پا سکتا. اتنے بڑے بڑے ڈاکٹر ہوتے ہیں, سرجن ہوتے ہیں, وہ بھی بستر پہ پڑے ہوتے ہیں اور موت ان کے اوپر بھی آ رہی ہوتی ہے, اور پیارے ان کے آنسو بہا رہے ہیں, نہیں چاہ رہے کہ یہ جائے, اور اس کے اوپر بڑی ذمہ داریاں ابھی. لیکن جب وہ آ گئی تو پھر وہ کھڑے کے کھڑے ہی رہ جاتے ہیں. اور دوسرا اس کا معنی یہ بھی ہو سکتا ہے کہ اللہ تعالیٰ فرما رہے ہیں کہ ہم زیادہ قریب ہوتے ہیں, کیونکہ واقعی اللہ تعالیٰ تو انسان کے حبل الورید سے بھی زیادہ قریب ہے, یعنی انسان کی یہ شہ رگ سے بھی زیادہ اللہ قریب ہے اس سے. ہمیں کوئی وہاں پہ نظر تو نہیں آ رہا ہوتا, لیکن کوئی ہے. اللہ اپنی صفات کے لحاظ سے قریب ہوتا ہے. انسان جو دوسرے لوگ کھڑے ہوتے ہیں ان کی بے چارگی اس وقت دیکھنے والی ہوتی ہے. اللہ تعالیٰ نے اسی نقشے کو سورۃ القیامہ میں دکھایا ہمیں کہ فرمایا کلا اذا بلغت التراقی, نہیں نہیں, جب روح ہنسلی تک پہنچے گی, یعنی حلق تک جان جب پہنچ جاتی ہے. وقیل من راق, اور کہا جائے گا کوئی ہے جھاڑ پھونک کرنے والا. راق کسے ہے؟ رقیہ سے. رقیہ ہوتا ہے نا یہ دم درود کرنے والے, وہ رقیہ پڑھو جی, دم کرو اس کے اوپر. کہ اب ڈاکٹروں نے بھی جواب دے دیا, اب تو دم ہی پڑھو اس کے اوپر, کوئی کرو, کچھ کرو, خدا کے لیے کچھ کرو. لیکن وظن انہ الفراق, اس وقت وہ جان جاتا ہے کہ اب جدائی کا وقت ہے. اس کو پتا ہوتا ہے کیونکہ اس سے تو جان نکلنا شروع ہو گئی, اور پنڈلی سے پنڈلی مل جاتی ہے. اور فرمایا الى ربک یوم اذن المساق, تیرے رب کی طرف اس دن روانگی ہے. دیکھیں ایک دن تو اس کی طرف روانگی ہے ہی. آپ دیکھیں سال, مہینے, دن کیسے گزرے چلے جا رہے ہیں, روانگی کا ٹائم ہمارا قریب آتا جا رہا ہے. ہمیں فکر نہیں ہے ویسے, ہمیں اس کی پریشانی نہیں کہ وہ روانگی کا وقت جو آئے گا کیسا ہوگا, کیا ہوگا اس وقت, میرے ساتھ کیا ہوگا. اب وہ پتہ ہے نا, جو تو نیک ہوتا ہے اس کے لیے تو یہ وقت بھی اللہ تعالیٰ آسان فرما دیتے, مگر ٹلتا کسی کے لیے نہیں ہے. ایسا ہے نہیں کبھی کہ کوئی کہے کہ میں اس سے بچ سکتا ہوں. فلولا ان کنتم غیر مدینین, بس کیوں نہیں, وائی ڈونٹ یو ڈو دس, کہ اگر تم نہیں اختیار رکھتے, اگر تم نہیں کسی کے زیر فرمان, یعنی دین سے مطلب میں نے کیا کہا, بدلا, یعنی اگر تم یہ سمجھتے ہو کہ نہیں بدلا دیا جانا, کوئی جزا سزا کا دن نہیں ہے, کوئی قیامت کا دن نہیں ہے, اگر یہ مانا لیا جائے تو یہ جو دو آیتیں ہیں نا, آیت نمبر 83 اور 86, ان دونوں کا تعلق, یہ دونوں فلولا کا تعلق آیت نمبر 87 سے ہے. یہ لکھ لیں, اس کا بھی اور اس آیت 86 کا بھی. اس سے اترجعونہا, اللہ نے انسان کو ایسا بے بس کر دیا نا, پھر لوٹا کے دکھاؤ اس کو, تم لوٹاؤ نا اس کو. تم اگر فلولا, پس کیوں نہیں, جب پہنچ جاتی ہے جان جو ہے وہ حلق کو پہنچ جاتی ہے, ترجعونہا ہو تو پھر لوٹا دو اس کو, نکلنے لگی ہے روح, تم لوٹا کے دکھا دو اس کو. تم اپنے آپ کو بہت بڑی چیز سمجھتے ہو نا, لوٹاؤ اس کو پھر. اور دوسرے کا بھی, تم سمجھتے ہو نا کہ تم, کوئی جزا سزا کا دن نہیں ہے, کوئی جزا سزا نہیں ہونی, کوئی زندہ نہیں ہونا, تو پھر آج ہی اس کو لوٹا لو. تم اتنے اپنے آپ کو سمجھتے ہو, لوٹا لو. اور نمبر ٹو ماننا اس کا یہ ہے کہ انسان سمجھے میں کسی کا زیر فرمان نہیں ہوں, کسی کا مطیع نہیں ہوں. سمجھ آئی؟ میں, یعنی انسان کہتا نا میری مرضی, میں جو مرضی کروں, میں کسی کے انڈر نہیں ہوں, میں نہیں سنتا. اللہ کی غلامی کو تم بوجھ سمجھتے ہو نا آج, نہیں کرنا چاہتے اس کی غلامی, اس کے قانون کو نہیں ماننا چاہتے, اس کے حکموں کو نہیں ماننا چاہتے, تو اب لوٹا لو اپنے رشتے دار کو, اپنے پیارے کو, کیوں جانے دے رہے ہو, لوٹاؤ نا. یعنی تم اتنے بے بس ہو کہ تم لوٹا بھی نہیں سکتے. تم کیا بڑی بڑی باتیں کرتے ہو, کوئی نہیں ہمیں پکڑے گا, کچھ نہیں ہونا, یس تم کیا باتیں کرتے, جبکہ اللہ نے تمہیں, دیکھو دنیا میں اس وقت تم ہو, اس وقت ہی تمہیں کیسا بے بس کر دیا. یہ ان سب کے لیے ہے جو اکڑتے ہیں اور جو اللہ سے بھاگتے ہیں. پھر اب بھاگنا کہاں ہے, اب لوٹنا تو اللہ کی طرف ہی ہے. سب دیکھ رہے ہوتے ہیں کہ جان پھنسی بھی ہے حلق میں اور جان نہیں نکل رہی, اس وقت پھر روتے ہیں کہ اللہ اب جان نکال دے نا اب اس کی, لیکن جان نکال بھی نہیں سکتے ایک منٹ پہلے بھی. کوئی یہ نہیں کر سکتا کہ موت کو پہلے لے آئے. ترجعونها ان کنتم صادقین, تو پھر تم اپنی کہتے ہو کہ میں اپنی مرضی کروں گی, میں جو چاہوں کروں, مجھے کوئی بتانے والا نہیں ہے, میں کسی کی نہیں مانوں گی, تو پھر آپ لوٹا دو اس کو. خود انسان اپنی موت کو لوٹا دے, اپنی جان کو واپس لے آئے, یا جو قریب کھڑا ہوا ہے وہ لے آئے. کیسے انسان مرضیاں کر سکتا ہے, وہ تو اتنا بے بس ہے. انسان کی اپنی کوئی حیثیت نہیں, تو اس کی مرضیوں کی کیا حیثیت ہوگی؟ کس چیز کے اوپر ہم بڑا وہ اکڑتے ہیں کہ میں نے اپنے, میں یہ کروں گی, میں ایسے, میں کیا چیز ہے؟ میں تو کچھ بھی نہیں ہے, یہ اللہ نے دکھا دیا نا, میں تو کچھ بھی نہیں ہے. جیسے مٹی تھے پھر دوبارہ مٹی ہو جاؤ گے. اگر سچے ہو تو لوٹاؤ, مگر کسی انسان کا اس وقت اختیار نہیں ہے کہ وہ لوٹا دے. اور انسان واقعی مان جاتا ہے اس دن اپنی کمزوری کو. بڑے بڑے جو اللہ سے غافل ہوتے ہیں, وہ بھی آنسو بہا کے اور دعائیں کر رہے ہوتے ہیں اس وقت, کیونکہ ان کو پتا ہوتا ہے ہمارے ہاتھ میں نہیں ہے کچھ. فَأَمَّا إِن كَانَ مِنَ الْمُقَرَّبِينَ, اور پھر اللہ تعالیٰ نے تین انجام بتا دیے ان تین طرح کے لوگوں کے جن کا ذکر اس سورت کے شروع میں آیا تھا. سابقون الاولون, اصحاب المیمنہ اور اصحاب المشأمہ. کتنی خوبصورت سورت ہے. شروع میں ان کے تین گروہ دکھائے گئے اور ان کے مقامات آخرت میں دکھائے گئے, اور اب دکھایا گیا کہ وہ دنیا سے روانہ کیسے ہوتے ہیں, ان کی روانگیاں کیسے ہوتی ہیں. کیونکہ یہ موت کا وقت تو سب پہ آنا ہے, لیکن جو روانگی ہے وہ سب کی ایک جیسی نہیں ہوتی. ہمیں تو نظر ہی نہیں آ رہا تھا کہ ہو کیا رہا ہے, ہم تو کھڑے ہوتے ہیں دیکھ رہے ہوتے ہیں, کچھ نہیں پتا چل رہا کہ فرشتوں نے ابھی پیروں سے جان نکال لی ہے کہ کیا کر رہی ہیں, اور کون سے منٹ میں اس کا آخری سانس آنا ہے, کون سا سیکنڈ ہوگا جس میں اس کی جان واقعی منہ سے نکلے گی, کچھ بھی نہیں پتا ہوتا. فرشتے یہاں پہ اس کو کیا کہہ رہے ہیں, اس کو خوشخبریاں دے رہے ہیں کہ نہیں دے رہے ہیں, کہ کیا, کچھ نہیں جانتے. لیکن اللہ اپنے قرآن میں بتاتا ہے کہ رہا وہ انسان کہ اگر کوئی مقرب ہے, پتہ ہے ہمیں نا مقرب کون ہوتا ہے, مقرب جو اللہ کے قریب ہو, اور اللہ سے قریب وہ ہوتا ہے جو نیکیوں میں سبقت لے جانے والا ہوتا ہے, آگے بڑھ بڑھ کے نیکیاں کرنے والا ہوتا ہے. اور صرف یہ نہیں کہ آگے بڑھ بڑھ کے نیکیاں کرتا ہے, وہ گناہوں سے بھی اپنے آپ کو دور رکھتا ہے, حتیٰ کہ گناہ تو چھوڑیں وہ ان چیزوں سے بھی دور رہتا ہے جس میں کبھی اس کو یہ پتا چل جائے کہ اللہ اور رسول نے اس بات کو ناپسند کیا, وہ اس سے بھی دور رہتا ہے. वो इतना सेंसिटिव होता है इस मामले में कि अल्लाह मुझसे कहीं नाराज ना हो जाए कि वो उन कामों को भी छोड़ देता है जिनमें कहीं कोई जरा सी भी ये बात हो कि अल्लाह इस पे इसको नापसंद कर सकता है ना, उनसे भी दूर रहता है। वो ये नहीं पूछता कहां पे लिखी हुई इसकी सजा, पहले इसकी सजा बताएं कि क्या बेनमाजी की क्या सजा है। अच्छा पहले ये बताएं कि क्या ये कबीरा गुनाह है कि सगीरा गुनाह है। अच्छा पहले ये बताएं कि ये कुरान में है कि नहीं है। अगर कुरान में अल्लाह ने मना किया तो फिर मना होंगी, अगर हदीस में है तो वो तो नहीं फिर मैं मानती। वो फिर इस तरह के क्वेश्चंस नहीं करता, फिर वो बड़े छोटे गुनाह नहीं देखता, बस उसके लिए इतना ही काफी है कि ये गुनाह है, अल्लाह ने इसको गुनाह करार दिया, रसूल ने इसको बुरा करार दिया, इसको ये कराहियत बयान की है, इसके ऊपर लानत भेजी है, उसके लिए यही काफी होता है कि उन्होंने इससे मुंह मोड़ लिया था, उन्होंने अपनी जिंदगी में इस चीज को पसंद नहीं किया था। वो अल्लाह रसूल के मामले में ऐसा होता, वो बेपरवाह नहीं हो जाता जिंदगी में, वो गाफिल नहीं होता जिंदगी में, वो एक एक लम्हे को कीमती जानते हुए तैयारी करके रखता है अपने जाने की, तब फिर उसके लिए जाना भी आसान है। मुश्किल तो उनके लिए ना जो भूले हुए हैं, जो भटके हुए हैं, उनकी भी आगे बात आ जाएगी। फिर इसके लिए क्या है, रौहुन व रैहानुन व जन्नतु नईम। एक चीज नहीं है, रौह भी है, रैहान भी है, जन्नतु नईम भी है। अल्लाहुम्मा जालना मिनहुम, अल्लाह हमें ऐसा बना दे। हम तो इतनी जल्दी जल्दी भूल जाते हैं ना, हमें तो चार दिन हो जाएं किसी इधर उधर कहीं हम जाएं तो सारे सबक भुला देते हैं कि हमने क्या पढ़ा क्या सीखा। हमें चार दिन किसी मजलिस में ऐसी में बैठ जाएं जो गफलत की मजलिस होती है तो तब भी सब हमें दिमाग से ही निकल जाता है करना क्या था, हम तो इतने भूलने वाले। अल्लाह हमें हर दम अपनी याद अता फरमा, या अल्लाह हमें इनमें शामिल फरमा, इस ग्रोह में जो साबिकून और अव्वलून का, कि फिर इनके लिए क्या होता है कि मोमिन के लिए तो ये एजाज है, समझ लेना, ये उसको बताए गए कि ये तुम्हें मिलेगा। ये क्या होगा कि उसके लिए फरिश्ते वो आएंगे जो उसके लिए जन्नत की बशारत लेकर आएंगे, जन्नत का कफन लेकर आएंगे, जन्नत की खुशबू लेकर आएंगे। इसीलिए यहां पे कहा गया रऊह है और रैहान है। रऊह क्या है, राहत आराम, और रैहान क्या है, रैहान है खुशबूदार फूल या खुशबू। जब हदीस में आता है कि मोमिन जब मरने के करीब पहुंचता है तो रहमत के फरिश्ते उसकी रूह कब्ज करने आते हैं, सफेद रंग के रेशमी कपड़े लाते हैं, चादर लेकर आते हैं, सफेद रंग की रेशमी चादर, और वो कहते हैं रूह निकल जा, तू भी राजी होगी और तुझसे तेरा अल्लाह भी राजी होगा, निकल अब अल्लाह की रूह और रैहान की तरफ, यानी राहत और रैहान की तरफ, और उस रब की तरफ जो तुझसे खुश है। वो रूह जब निकलती है तो उसकी खुशबू मुश्क की तरह होती है, और फरिश्ते उसको हाथों हाथ लेते हैं, यानी हर फरिश्ते की कोशिश होती है मैं इसको लूं मैं इसको लूं, यानी वो एक के हाथ में आती है तो जल्दी से दूसरा पकड़ता है, तो यानी वो ऑनर समझते हैं ना अपना, एक सादत कि मैं इसको लूं, और वो उसे सूंघते रहते हैं। सुभान अल्लाह, हत्ता के आसमान के दरवाजे तक उसे ले जाते हैं, और आसमान के पहरेदार कहते हैं ये रूह कितनी खुशबूदार है जिसको तुम जमीन से लाए हो। समझ आई कि अब रैहान क्या है, कि उसके लिए खुशबू लेके पहुंचते हैं, वो खुशबू लेकर हाजिर होते हैं, वो जान निकलने के वक्त ही उसको खुशबू में लपेट देंगे। हम तो यहाँ पे खुशबुएं लगाते हैं ना कि भाई किसी को की बॉडी को खुशबू लगा रहे होते हैं, वो फरिश्ते अपनी खुशबुएं लाए होते हैं, تو یہ کتنی بڑی بات ہے. فرشتے پھول لے کر آتے ہیں, خوشبودار پھول. ایسے ہی سمجھ لیں جیسے, خیر کوئی مماثلت تو نہیں ہے لیکن جسٹ آپ کو مثال سمجھانے کے لیے, کہ جو وی آئی پیز ہوتے ہیں جن کا بڑا پروٹوکول ہوتا ہے, ان کے اوپر کیسے پھول نچھاور کیے جاتے ہیں. اور جو دوسرے لاؤنج سے نکل رہے تھے, ایئرپورٹ میں ہوتا ہے نا, لوگ بھوکے لے کے کھڑے ہوتے ہیں, پھول نچھاور کر رہے ہوتے ہیں, کیا کیا ان کے لیے اہتمام ہوتا ہے, ریڈ کارپٹ بچھایا جاتا ہے, وہ اس سے چلتے ہوئے آتے ہیں, ان کے لیے ڈرائیور دروازہ کھولتا ہے, وہ اندر بیٹھتے ہیں. اچھا پھر کیا ہوتا ہے, جو عام لاؤنج سے آ رہے ہوتے ہیں, پہنچ تو وہ بھی گئے, شکر ہے ان کا جہاز نہیں کریش ہو گیا, شکر ہے وہ رستے کے اندر کہیں اور نہیں کسی مصیبت میں پھنس گئے, پہنچ تو وہ بھی گئے. لیکن وہ کیا, وہ جیسے ہم لوگ آتے ہیں, وہ عام ہی اس لاؤنج سے آ رہے ہوتے ہیں, چلو ٹھیک ہے الحمدللہ شکر ہے پہنچ گئے, خیریت سے پہنچ گئے, بس صحیح ہے. یہ اسی طرح, یہ تو خیر کوئی بھی مماثلت نہیں ہے, لیکن بتا رہی ہوں کہ اسی طرح فرق جیسے دنیا میں ہے نا, دونوں میں کتنا فرق ہے. ایک تو جہاز سے اترتے ہی جو ہے نا ریڈ کارپٹ پہ آیا, اور وہاں سے نہ کوئی امیگریشن کی لائنیں اور نہ کوئی کچھ, اور وہ بس بس پھولوں کے تلے چلتا ہوا سائے میں, اور کیسے وہ پہنچ رہا ہے آگے, کتنا عزت اور اکرام ہے. ایک ہے آیا ہے ٹھیک ہے, اس کو مطلب ٹھیک ہے ہر جگہ ٹھپے لگے ہیں, ٹیمپ لگے ہیں اس کے پاسپورٹ پہ, سب ٹھیک ہے نکل آیا, لیکن ظاہر ہے ڈر تو اس کو تھا کہ پتہ نہیں کہیں پھنس ہی نہ جاؤں, کہیں روک ہی نہ لیا جاؤں. اسی لیے اس کے لیے بس سلام لکا من اصحاب الیمین ہے, اور ان کے لیے ہیں یہ جو رو اور ریحان اور جنت النعیم, ان کے لیے بھی جنت ہوگی, لیکن اس طرح سے نہیں ہے, اس طرح سے نہیں ہے کہ اس کے لیے ایسا اہتمام ہو. تو یہ بھی کہا گیا ہے کہ مرتے وقت مومن کو 10 قسم کے اعزاز ملتے ہیں, فرشتے سلام کرتے ہیں, اس کی روح قبض کرنے کے لیے روشن چہروں والے فرشتے آتے ہیں, اس کی روح لپیٹنے کے لیے جیسے میں نے آپ کو بتایا کہ فرشتے خود ریشمی کفن لے کر آتے ہیں, پھر نمبر 4 روح کو معطر کرنے کے لیے فرشتے جنت سے خوشبو لاتے ہیں, نمبر 5 یہ کہ فرشتے مومن کو اللہ کی مغفرت کی بشارت دیتے ہیں, یعنی اسی وقت اس کو کہہ دیتے ہیں, اس کو پتا چل جاتا ہے کہ میرا کیا ہے, میرا کیا اس وقت سٹیٹس ہے, یعنی ایسا نہیں کہ قیامت کے دن ہی جا کے پتا چلے گا اس, یعنی آپ کو پتا ہے نا موت کی, جو موت ہے نا وہ آخرت کی منزلوں میں پہلی منزل ہے, وہیں سے پروٹوکول یا تو شروع ہو جائے گا یا پھر کچھ اور شروع ہو جائے گا. اور پھر جب روح جسم سے بھی نکلتی ہے, اس سے مشک کی خوشبو آ رہی تھی, آپ نے سنا بھی ہوگا کہ کئی لوگوں کا بتاتے ہیں کہ بھائی اتنی خوشبو, اور قبر پہ بھی ان کی خوشبو ہوتی ہے, اور پتہ نہیں وہ کہتے ہیں کہاں سے خوشبو آ رہی ہے, کچھ سمجھ نہیں آ رہی. اور اللہ تعالیٰ معاف کرے, میں نام نہیں لینا چاہتی, لیکن بہت پہلے کسی ایک کافر کا کوئی جرنلسٹ تھا, تو اس کو جب مار دیا گیا تو اس کو کہیں پہ اس کی باڈی ڈال دی گئی تھی, پھر وہ لوگ گئے اس کو نکالنے کے لیے جب اس کے ملک والوں نے کہا, تو جب وہ گڑھا کھودا گیا جہاں پہ اس کی لاش کو انہوں نے ڈال دیا ہوا تھا, تو اس قدر کہتے ہوئے, تو باقاعدہ خبروں میں آیا تھا کہ اتنی بدبو تھی کہ اس کے پاس نہیں کوئی جا سکتا تھا, اس قدر بدبو تھی. اور دوسرے کئی لوگوں کی آپ باتیں خود ہی سنتے ہیں, یعنی یہ اللہ تعالیٰ کی دنیا کے اندر ایک لوگوں کو یعنی بتانے کا طریقہ ہے کہ دیکھ لو, سوچ لو. اب بھی حضرت سعد بن معاذ جو تھے, جو فوت ہوئے تھے, تو جو آپ کو پتہ ہے نا قبیلہ اوس کے سردار تھے, تو آپ صلی اللہ علیہ وسلم نے ان کے لیے دعا فرمائی تھی کہ اللہ تعالیٰ سعد نے تیری راستے میں بڑی تکلیف اٹھائی ہے, تیرے رسول کی تصدیق کی ہے, اسلام کے حقوق ادا کیے, یا اللہ اس کی روح کے ساتھ ایسا معاملہ کرنا جیسا تو اپنے دوستوں کے ساتھ فرماتا ہے. کتنی پیاری دعا ہے, اللہ ہمیں تو دعائیں بھی دینی نہیں آتی کسی کو, سچ میں کتنی پیاری دعا ہے, اللہ اس کے ساتھ ایسا معاملہ فرمانا جیسے تو اپنے دوستوں کے ساتھ فرماتا ہے. تو حضرت سعد کی جب وفات ہوئی تھی, آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا سعد کی موت پہ اللہ تعالیٰ کا عرش کانپ گیا, یہ بخاری اور مسلم کی روایت ہے. اور پھر ایک اور روایت میں آتا ہے مستدرک حاکم کی ہے کہ حضرت سعد کا جنازہ جب اٹھایا گیا تو ہلکا محسوس کیا گیا, تو آپ نے ارشاد فرمایا سعد کا جنازہ تو فرشتوں نے اٹھا رکھا ہے, اور آپ صلی اللہ علیہ وسلم نے خود نماز جنازہ پڑھائی اور مغفرت کی دعا کی, اور آپ نے فرمایا سعد کے جنازے میں 70,000 فرشتے شریک ہوئے. یعنی فرشتے پھر کئی تو خوش قسمت ایسے بھی ہوتے ہیں سابقون کہ ان کے جنازے پڑھنے کے لیے بھی فرشتے اتر آتے ہیں. پھر آپ نے ارشاد فرمایا سعد کی روح کے لیے آسمان کے سارے دروازے کھول دیے گئے تاکہ جس دروازے سے چاہے اس کی روح اوپر جا سکے. جنت البقیع جو ہے مدینہ کا جو قبرستان ہے اس میں ان کی تدفین ہوئی تھی, اور حضرت ابو سعید خدری نے قبر کھودی تھی اور گواہی دی تھی کہ اللہ کی قسم مجھے اس قبر سے مشک کی خوشبو آ رہی ہے. سبحان اللہ, آپ صلی اللہ علیہ وسلم نے خود اپنے ہاتھوں سے ان کو دفنایا تھا. تو ایسے بھی کوئی ہوتے ہیں, اللہ اکبر. مگر پھر یہ تو چیزیں صرف خواہشات کرنے سے تو حاصل نہیں ہو جاتی, یہ مقامات اگر پانی ہیں تو سعد بن معاذ جیسے کام بھی کر کے دکھائیں. جب بدر میں آپ کو یاد ہے کہ آپ صلی اللہ علیہ وسلم پوچھ رہے تھے کہ اس قافلے کا پیچھا کرنا ہے, جنگ کرنے کے لیے پوچھ رہے تھے, اصل میں تو ان سے پوچھنا تھا نا انصار سے, تو انہوں نے کیا فرمایا تھا, یا رسول اللہ آپ کہیں گے نا ہمیں کہ ہم سمندر میں اپنے گھوڑے ڈال دیں تو ہم آپ کے پیچھے سمندر میں بھی گھوڑے ڈال دیں گے, ہم یہ نہیں کہیں گے کہ آپ جائیں آپ جا کے لڑیں اور آپ کا رب لڑے جیسے موسیٰ علیہ السلام کی قوم نے کہا تھا. ایسی فرما برداری تھی. تو اگر خواہشات اتنی اونچی ہیں لیکن کام اس کے مطابق نہیں ہے تو پھر خواہشات سے کیا ملے گا بتائیں. کام کرتے ہوئے پھر ہم کہتے ہیں بس دنیا ہی مل جائے, اس کا ذرا برابر بھی نقصان نہ ہو, اس میں کہیں کمی نہ آ جائے, مجھے سارے لوگ بھی بڑا پریز کریں, میں لوگوں کی بھی کوئین بن کے رہوں, آنکھوں کا تارا بھی بن جاؤں, اور میں دنیا کی سب سے فیشنیبل عورت بھی لگوں, اور میں مس یونیورس بھی کہلاؤں, اور میں یہ بھی کہوں, اور تو پھر کیا سابقون میں بن سکتے ہیں جب ساری توجہ ہی دوسری قسم کی چیزوں پہ اور لوگوں کو راضی کرنے میں. اپنا ایم جب رب کو راضی کرنا بنائیں گے تو پھر سابقون میں بن سکتے ہیں. دنیا جو مرضی کرے, جو مرضی کہے, جو مرضی چلنا چاہے, میری رضا تو رب کی رضا میں ہے, میں تو اس پہ راضی ہوں جس پہ میرا رب راضی, اللہ رسول سب سے اوپر ہوں زندگی میں, تب ملتے ہیں یہ مقامات. اور کہیں پہ جہاں پہ اللہ کو بھی راضی کرنا ہے, دوسروں کو بھی راضی کرنا ہے, تو پھر کیسے ملیں گے. ہاتھ اٹھاتے ہیں تو ہم دعا کرتے ہیں کہ اللہ ہم سابقون میں ہوں, لیکن کام کرتے وقت یہ دعائیں یاد ہی نہیں رہتی کہ ہم نے کبھی یہ بھی دعا مانگی ہوئی ہے. تو اس طرح چل کے بھی دکھانا, پھر ہم نے کرنا وہ ہوتا ہے جو من چاہا ہو, رب چاہا نہیں ہوتا. پھر ہم نے کرنا وہ ہوتا ہے جو لوگوں کو بھلا لگے. اللہ اکبر. اچھا پھر اسی طرح اور کیا اس کو اعزاز ملتے ہیں کہ زمین و آسمان کے بیچ میں جتنے بھی فرشتے ہیں وہ رحمت کی دعائیں کرتے ہیں اس کے لیے, اس کی روح کو آسمان میں لے جانے والے فرشتے اس کا تعارف کرواتے ہیں, اس کے سب سے اچھے نام کے ساتھ اس کا تعارف کراتے ہیں. پھر اسی طرح محافظ فرشتے خوش آمدید کہتے ہیں, اس کو ویلکم کیا جاتا ہے, اس کا ویلکم, آسمانوں کے دروازے کھول دیے جاتے ہیں جیسے میں نے ابھی بتایا. ہر آسمان والے فرشتے اس روح کو الوداع کہہ کے اگلے آسمان تک لے کر جاتے ہیں. یعنی جیسے آپ ایک سے کوئی کسی کو ساتھ ساتھ گھر ہیں تو ایک گھر والے دوسرے گھر تک پہنچا کے آئیں اور کہیں کہ اچھا اب ہماری طرف سے خدا حافظ آپ اس کے گھر میں, پھر وہ گھر والا اگلے پہ پہنچ, ہر آسمان والے اس طرح کرتے ہیں. پھر نمبر 10 یہ کہ ساتویں آسمان پہ پہنچنے کے بعد اللہ کے حکم سے اس کا اندراج الیین میں کر دیا جاتا ہے. اگر یہ سارے اعزاز ہم نے لینے ہیں تو تھوڑے سے زندگی کے سال رہ گئے. آپ صلی اللہ علیہ وسلم نے فرمایا میری امت کی عمومی جو ایوریج عمر ہوگی وہ 60 سے 70 کے درمیان ہوگی, تو کیا کیا عمریں ہم لے کے بیٹھے ہیں سے, تو کتنی رہ گئی ہوگی, جتنی بھی عمر آپ کی رہ گئی ہے اسے 60-70 ایئرس دیکھ لیں, اور جو جس کے اس سے اوپر چلے گئے ہیں تو اس کو تو بونس ملا ہوا ہے, اس کا تو سمجھ لیں کہ ایک ایک دن بونس ہے, پھر کتنا کرنا چاہیے کام، کتنے یہ مقامات پانے کے لیے کوشش کرنی چاہیے، کیونکہ یہ صرف ایک زندگی ہے جو کوشش کے لیے ملی ہے، 10 زندگیاں نہیں ملی. صرف ایک زندگی میں اللہ کی اطاعت کر کے چلے جائیں گے تو کتنی کامیابیاں پا لیں گے. مگر شیطان یہ سجھاتا ہے کہ بڑا مشکل ہے، بڑا مشکل ہے، تم تو کر ہی نہیں سکتی. نہیں نہیں بڑا مشکل ہے آج کل کے زمانے میں، بڑا مشکل ہے. تو پھر آج کل کے زمانے میں اگر اتنا مشکل ہے، آج کل لوگ یہ کہتے ہیں، آج کل لوگ بڑا ستاتے ہیں، آپ کو نہیں پتا کہ لوگوں کے کیا رویے ہوتے ہیں، تو پھر لوگوں کی باتوں کو پیروں تلے روند کے ہی آگے چلنا پڑے گا تو چل سکیں گے. اور اگر ان کی باتوں اور ان کی رضا کو سر آنکھوں پہ بٹھایا تو پیچھے ہی رہ جائیں گے. وَأَمَّا إِن كَانَ مِن أَصْحَابِ الْيَمِينِ، اور اگر ہے رہا وہ جو دائیں ہاتھوں والوں میں سے ہے، دائیں ہاتھ والوں میں سے ہے، تو پھر کیا، فَسَلَامٌ لَكَ مِن أَصْحَابِ الْيَمِينِ، تو سلام ہے اس کے لیے جو اصحاب یمین میں سے ہے. یعنی میں نے آپ کو بتایا نا، جیسے اب آپ کو سمجھ آ رہی ہوگی کہ جو وی آئی پی لاؤنج سے نہیں آئے، جو ہمارے والے لاؤنج ہوتے ہیں، جو عام لوگوں والے ہوتے ہیں، اس سے آیا تو شکر ہے بچ گیا، شکر کر بچ کے آ گیا. کیونکہ دیکھیں نا، کہیں پہ بھی پکڑا جا سکتا تھا، کچھ بھی سلامتی ہے تیرے لیے، سلامت تو رہ گیا نا. یہ تم بھی کچھ قسمتوں کے سلامت رہ گئے، خیر سے پہنچ گئے. ہم کہتے ہیں نا شکر ہے بس خیر سے پہنچ گئے. ٹھیک ہے گلدستے نہیں ہیں، ٹھیک ہے وہ چیزیں نہیں ہیں، مگر آگ سے تو بچ گئے نا. اس لیے کہ اس نے کبھی نیکیاں کی، کبھی گناہ بھی کیے، پھر توبہ کی، پھر آگے چلا، پھر گر گیا، پھر بس کرتے کرتے کبھی ادھر کبھی ادھر لڑکتا ہی رہا، بس فرائض تک کے اوپر اپنا رکھا، اس سے آگے نہیں اتنا چل سکا. لیکن پھر بھی الحمدللہ کہ پہنچ گیا منزل کو، کہ کم از کم وہ دوسری طرف نہیں جا کے گر گیا. تو اب کیا ہوگا، اس کے لیے سلام کب کب ہوں گے؟ سورہ نحل آیت نمبر 32 میں اللہ تعالیٰ نے فرمایا، فرشتے جن نیکوکاروں کی ان کی پاکیزہ حالت میں روح قبض کرتے ہیں تو ان سے کہتے ہیں یقولون سلام علیکم، یعنی جو نیک لوگ ہوتے ہیں اور نیکی کی حالت میں ہی فرشتے ان کے پاس ان کی روح قبض کرنے آتے ہیں تو ان کو سلام کرتے ہیں. یہ وہ نہیں ہے جو کبھی نیک ہوا کرتے تھے آپ پلٹ گئے، وہ نہیں ہے. اس وقت ان کی حالت کیا ہے؟ اللہ تعالیٰ ہمارا جب خاتمہ ہو تو ایسی حالت میں ہو کہ ہم تیری فرما برداری میں ہی لگے ہوں، کوئی نیکی کا ہی کام کر رہے ہوں. اور نمبر 2، کس وقت ان کو سلام ملے گا؟ قیامت کے دن. فسلام انک من اصحاب الیمین، جو یہ ہے نا، یہ بھی قیامت کے دن کا بھی سلام ہے، کیونکہ قیامت کے دن ان کو ہر طرف سے سلام ملے گا، سلامتی ہو سلامتی ہو. آپ کو پتا ہے فرشتے بھی سلام کریں گے، اللہ تعالیٰ بھی سلام ان کو کریں گے. تو سلامتی میں ہونا بھی بہت بڑی بات ہے، کیونکہ بچت ہو گئی. وَأَمَّا، اور رہا وہ، ان کان من المکذبین الضالین، جو تھا اگر جھٹلانے والوں میں سے اور گمراہوں میں سے. یہاں پہ آپ ایک بات نوٹ کریے کہ یہاں پہ یہ نہیں کہا گیا کہ جو کافر تھا، جو مشرک تھا، بلکہ کون تھا؟ جو جھٹلانے والا تھا، جو گمراہ تھا. جھٹلاتا انسان کس کو ہے؟ دین کو، دین کے احکامات کو، اللہ کی بات کو، قرآن کو، رسول کو. جھٹلانے کی بہت ساری قسمیں ہیں، میں نے آپ کو پہلے بھی بتائی تھی نا، بہت طرح کا جھٹلانا ہوتا ہے. صرف یہ نہیں کہ بس انہوں نے رسول کو نہیں مانا تو جھٹلا دیا، ہم تو مانتے ہیں تو اس لیے ہم نہیں جھٹلا رہے. رسول کی بات کو جھٹلا دیا، حدیث کو جھٹلا دیا، تو اور کیا؟ ویسے ہی ہے کہ رسول کو جھٹلا دیا، قرآن کے حکموں میں سے کسی حکم کو جھٹلا دیا، تو اللہ کی بات کو جھٹلا دیا. ہم باقی قرآن تو مانتے ہیں لیکن یہ نہیں ہم مانیں گے، یہ کیا ہے؟ اور گمراہ، گمراہ چاہے اپنے آپ کو کوئی مسلمان کہتا ہو، اس کا نام مسلمانوں والا ہو، لیکن راستہ بھٹک گیا، کہیں اور ہی نکل گیا، سیدھے راستے سے، صراط مستقیم پہ نہیں چلا، کہیں اور ہی نکل گیا ہوا، تو پھر کیا ہے؟ اللہ اکبر، یہ پہلے فرد جرم عائد کی گئی نا، کہ یہاں پہ آپ دیکھیں اصحاب المشأمہ بھی نہیں کہا گیا، پچھلوں کو تو صحاب مقربون کہا گیا، کیونکہ سابقون ہی مقربون ہوں گے، اور ان کو اصحاب الیمین کہہ دیا گیا، لیکن اصحاب الشمال کہاں گیا؟ وہ نہیں آیا، اس کی جگہ یہ آ گیا مکذبین الضالین، تاکہ اللہ تعالیٰ بتا دیں کہ کون سے وہ لوگ ہوں گے جو مرتے وقت اس انجام کو پہنچیں گے، جو جھٹلانے والے، نفی کرنے والے، اور جو بھٹک گئے راستے سے. راستہ بھٹکنا نا بڑا آسان ہوتا ہے، ایک غلط قدم انسان کا راستہ اس سے دور کر دیتا ہے. راہ گم ہونا کیا ہوتا ہے، بھٹکنا کیا ہوتا ہے، کیسے بھٹکا جاتا ہے پتہ ہے آپ کو کچھ؟ یعنی راستہ ایک ہے جو سیدھا منزل تک جاتا ہے، گم راہ، دالین کا مطلب گم راہ ہوتا ہے نا، راہ گم کر دی جس نے. راہ گم کرنا اس لیے آسان ہے کہ اس راستے کو چھوڑ کے کسی اور راستے پہ چل گیا، کسی اور ایگزٹ کو لے لیا، وہ راہ گم کر دی، گم راہ ہو گیا. اب وہ جو صراط مستقیم ہے اس سے تو اس نے ایگزٹ لے لیا. فنزل من حمیم، تو اس کی مہمانی ہے کھولتے پانی سے. یہ ہم بات پہلے بھی پڑھ چکے، دوبارہ یہی آیا کہ کھولتا پانی اس کی مہمانی کے لیے لایا جائے گا. اور یہ توازو، یہ جو بھی گمراہ ہے اس کی، اس قسم کی توازو اس وقت سے شروع ہو جائے گی جب سے اس کی موت کا وقت ہوگا، یعنی جب سے فرشتے جان نکالنے آئیں گے تب سے ہی شروع ہو جائے گی. اس لیے کہ وہ آ کے اس کو ماریں گے بھی، اور اس کے اوپر ایسا ٹارچر کریں گے کیونکہ وہ نہیں نکلنی چاہتی روح. ان جو فرشتے کی جان نکالنے آئیں گے ان کی بھی شکل و صورت بتائی گئی کہ انتہائی خوفناک ہوں گے، انتہائی وہ سیاہ چہروں والے ہوں گے. وہ بھی کفن لائیں گے، لیکن ان کا کفن بدبودار ہوگا. وہ بھی آ کے ایک پیغام دیں گے، ایک میسج دیں گے، لیکن ان کا میسج کوئی خوشی کا میسج نہیں ہوگا، ان کا میسج ہوگا خبیث روح، اے مغدوب روح، یعنی اللہ کے غضب میں آنے والی روح، اور جہنم کے عذابوں کی بشارت اسی وقت دے دیں گے کہ چلو حمیم کی طرف، چلو جہنم کی طرف. استغفر اللہ ربی. فرشتے اس طرح سے اس کی جان کھینچ کے نکالیں گے جس طرح کانٹے دار لوہے کی سلاخ گیلی اون سے زبردستی کھینچ کے نکالی جاتی ہے، آسانی سے نہیں نکلے گی. والنازعات غرقا، اسی لیے ڈوب کے جو جان نکالتے ہیں. اللہ تعالیٰ نے فرمایا کاش تم ظالموں کو اس حالت میں دیکھ سکو جب وہ موت کی جان کنی میں مبتلا ہوتے ہیں، اور فرشتے ہاتھ بڑا بڑا کے کہہ رہے تھے لاؤ نکالو اپنی جان. ان سے بھی سمیل آتی ہے لیکن اچھی نہیں آتی، غلیظ بدبو ہوتی ہے، جس طرح گلے سڑے مردار کی ہوتی ہے اس طرح کی بدبو ہوتی. ان کو بھی فرشتے آسمان کی طرف دے جانے لگتے ہیں، لیکن ان کے لیے آسمان کے دروازے نہیں کھولے جاتے. یہ بھی جب فرشتوں کے پاس سے گزرتے ہیں تو وہ بھی ان کی بدبو محسوس کرتے ہیں، اور کہتے ہیں یہ کون سی ہے خبیث روح جو آسمانوں کی طرف لائی جا رہی ہے، یہ کون ہے؟ اور وہ اس کے نام بتاتے ہیں، یہ فلاں ہے. یہاں پہ تو ہمارے نمبر کم آ جائے نا تو کہتے ہیں ہمارا اناؤنس نہ کریں، ہمیں شرم آتی ہے کہ نمبر کم آ گئے، ہمارا اناؤنسمنٹ ہو رہی ہے، سارے فرشتوں میں اناؤنسمنٹ ہو رہی ہے کہ یہ فلاں بندہ ہے. انسان دنیا میں اپنی عزت کو کس طرح سے بچا کے رکھتا ہے اور چاہتا ہے کہیں میری بے عزتی نہ ہو. یہ کتنی بے عزتی ہے کہ آسمان کے دروازے ہی نہ کھولے جائیں اور اس کو ذلیل کر کے وہاں سے واپس بھیج دیا جائے. اللہ اکبر، استغفر اللہ. اور قبر میں بھی جہنم کی طرف کا دروازہ کھول دیا جاتا ہے جس سے آگ کا عذاب اس کو ہوتا رہتا ہے، اور وہاں کی قیام گاہ بھی اس کو دکھائی جاتی ہے. وَتَسْلِيَةُ جَحِيمٍ، اور داخل ہونا ہے جہنم میں، آخر انجام جہنم ہے اس کے لیے. اور یہ آیت ایک ऐसी है जैसे एक हथौड़ा मार दिया गया। इन्ना हादा लहुवल लहुवा हक्कुल यकीन, बेशक ये है, यही है हक्कुल यकीन, ये यकीनी बात ऐसे हो के रहेगा। ये ना समझना सिर्फ बातें हैं, ये ना समझना ऐसे तो ये सिर्फ लेक्चर हैं, ये तो सिर्फ मौलवियों के इस तरह ही ढकोसले हैं, ये तो ऐसी बातें करते ही रहते हैं, ये तो सिर्फ डरावे ही हैं। ना, ये हक्कुल यकीन है। आपको पता है कि यकीन के भी तीन दर्जे हैं, आगे हम इंशाल्लाह पढ़ेंगे। इल्मुल यकीन, ये सिर्फ इल्म होना। आइनुल यकीन, आंखों से देख के यकीन होना। और एक हक्कुल यकीन, सबसे टॉप का दर्जा है हक्कुल यकीन। ये बिल्कुल एब्सोल्युटली यकीनी बात है, इसमें जरा भी कोई चेंज नहीं होनी, कोई तब्दीली नहीं होगी। ऐसा नहीं होगा हमने कुरान में तो ये पढ़ा था, ये तो आज कुछ और हो रहा है, ऐसा नहीं होगा। हक्कुल यकीन है ये, अल्लाह ताला को तो बताने की जरूरत भी नहीं, फिर भी आखिरी आयत ने एक मोहर लगा दी, स्टैम्प्ड, ये ऐसा ही है और ऐसा ही होगा। तुम किसी खुशफहमी में ना आना। सब एक जगह नहीं चले जाएंगे, ये तीन गरोह इसी तरह होंगे और तीन अंजाम ऐसे ही होंगे। हम तो सोचते हैं ना, पता नहीं कुछ नहीं होता, कुछ नहीं होता, फिक्र की क्या बात है, कुछ नहीं है, वहां पे बस सब ठीक हो जाएगा, वहां पे ये मुझे बचा लेगा, वो ऐसा कर देगा, अल्लाह माफ करने वाला है, बस ये हो जाए। पता नहीं हम किन किन ख्वाब देखते रहते हैं, करना वरना कुछ नहीं होता, बस एक ख्वाबों की दुनिया बनाई हुई है। ये हक्कुल यकीन है। फिर तैयारी किस चीज की करनी चाहिए, फिर क्या हमें करना चाहिए अपनी जिंदगी में, कैसे उसको प्लान करना चाहिए। एक दफा मिली भी चीज को प्लानिंग के साथ गुजारना चाहिए, या फिर हैफ़ज़र्ड जैसे दिन रात चल रहे हैं वैसे ही, कोई बात नहीं। फसब्बिह बिस्मि रब्बिकल अज़ीम, सुभान रब्बियल अज़ीम, बस फिर तस्बीह बयान करें अपने रब अज़ीम की। जब ये आयत नाजिल हुई तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इसको अपने रुकू में रख लो, यानी इसको अपने रुकू में पढ़ा करो, इस तस्बीह को। और आपको पता है कि बुखारी की भी जो आखिरी हदीस है वो यही है ना, दो कलमे हैं जो जुबान पे हल्के हैं और मीज़ान में बड़े भारी हैं, अल्लाह को बड़े प्यारे हैं, सुभान अल्लाह व बिहम्दिही सुभान अल्लाह अलाज़ीम। तो फिर अल्लाह की तस्बीह बयान करते रहो, ये करने का काम है। एक इसमें एक हदीस और आपको बता दूं, मुस्नद अहमद में है, अब्दुर्रहमान बिन अबू याला रहमतुल्लाह अलैह एक जनाजे में गधे पर सवार जा रहे थे। आपकी उम्र उस वक्त बुढ़ापे की थी, सर और दाढ़ी के बाल सफेद थे। इसी असना में आपने ये हदीस बयान फरमाई कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो अल्लाह की मुलाकात को पसंद करता है अल्लाह भी उससे मिलना चाहता है, और जो अल्लाह से मिलने को बुरा जानता है अल्लाह भी उसकी मुलाकात से कराहत करता है। साहबा ये सुनकर सर जो झुकाए रोने लगे। आपने फरमाया, रोते क्यों? साहबा ने कहा, या रसूलल्लाह भला मौत कौन चाहता है? फरमाया, सुनो सुनो, मतलब सकरात के वक्त से है, उस वक्त जो नेक मुकर्रब बंदे होंगे तो राहत और इनाम और आराम दे जन्नत की खुशखबरी सुनेंगे, जिस पर वो तड़प उठेंगे और चाहेंगे कि जल्दी से जल्दी अल्लाह से जा मिले, ताकि ये नेमतें उनको मिलें, तो अल्लाह भी उनसे मुलाकात की तमन्ना करता है। और अगर बद बंदा होगा तो उसे मौत के बाद गर्म पानी और जहन्नुम की मेहमानी की खबर दी जाएगी, जिससे वो बेजार होगा और उसकी रूह रूए रूए में छुपने और अटकने लगेगी, और ये चाहता होगा कि किसी तरह अल्लाह के हजूर ना ही हाजिर हूं, बस अल्लाह भी उसकी मुलाकात को ना पसंद करता होगा। तो अगर सादत मंदों में से है तो फिर देखें कि कैसी खुशखबरियां हैं, और अगर گمراہوں میں سے ہے تو پھر کیسی بات ہے. اسی طرح مسند احمد کی ایک اور حدیث ہے, حضرت ام ہانی جو حضرت علی کی بہن تھی, انہوں نے آپ صلی اللہ علیہ وسلم سے پوچھا کیا مرنے کے بعد ہم آپس میں ایک دوسرے سے ملیں گے, یعنی جو اچھی روحیں ہوں گی, نیک روحیں ہوں گی, آپس میں ایک دوسرے سے ملاقات بھی کریں گی, جیسے رشتے دار ہیں سارے کے سارے اچھے ہی ہیں نیک ہیں, تو وہ کریں گے اس طرح ملاقات اور ایک دوسرے کو دیکھیں گے؟ آپ نے فرمایا روح ایک پرندہ ہو جائے گی جو درختوں کے میوے چگے گی یہاں تک کہ قیامت قائم ہوگی, اس وقت اسے اپنے جسم میں لوٹایا جائے گا. اور اس حدیث میں ہر مومن کے لیے بہت بڑی بشارت ہے کہ جو بھی مومن ہوگا نا اس کے لیے یہ ہوگا. اسی طرح جب اللہ تعالی کسی مومن کی روح قبض کرنے کے لیے ملک الموت کو بھیجتے ہیں تو فرماتے ہیں اللہ تعالی کہ میرے فلاں بندے کے پاس جاؤ اور اسے میرے دربار میں لے آؤ, میں نے اسے دکھ غم خوشی ناخوشی تکلیف راحت ہر طرح سے اس کو آزما لیا اور اپنی مرضی کے مطابق پایا, یعنی وہ ہمیشہ اللہ کی رضا میں راضی رہا, بس اب میں اسے ابدی راحت دینا چاہتا ہوں, جاؤ اسے میرے خاص دربار میں پیش کرو. تو ملک الموت 500 رحمت کے فرشتے اور جنت کے کفن اور جنتی خوشبو ساتھ لے کر اس کے پاس آتے ہیں. گورا ریحان ایک ہی ہوتا ہے لیکن سرے پر 20 قسمیں ہوتی ہیں, یعنی ایک جیسے آپ سوچیں کہ ایک بوکے ہو اس کے اندر کتنے سارے پھول ہیں اور ہر ایک کی مہک الگ ہو, اور سفید ریشم ساتھ ہوتا ہے جس سے مشک کی خوشبوئیں اٹھ رہی ہوتی ہیں. سبحان اللہ, کتنا اللہ تعالیٰ اس کے لیے کہ تو نے دنیا کے اندر مجھے راضی کر لیا نا, اب بس اب اللہ کی مہمان نوازی دیکھو ایسوں کے لیے پھر. کہ تمام تب سے شروع ہو جاتا ہے جب سے روح نکالے جانے کا وقت ہوتا ہے, تب سے اہتمام ہے, تب سے اس کے لیے خوشیاں شروع ہو گئی, تب سے یہ دنیا کے قید خانے سے اس کو رہائی مل گئی. دنیا کا قید خانہ ہے تو قید خانہ اس کے لیے, مگر جو مومن ہے جو اللہ کو راضی کرنا چاہتا ہے اس کے لیے تو اس دن رہائی ہے, کیونکہ اس کے لیے آگے بھلائی ہی بھلائی ہے, خوشیاں ہی خوشیاں, اور اب کوئی غم نہیں اس کے لیے آگے. اور جنہوں نے دنیا کو جنت بنا لیا ان کے لیے کیا ہے آگے؟ تو اللہ آزمائے گا خوشی سے بھی غم سے بھی, لیکن اللہ فرماتا ہے میں نے دیکھ لیا کہ ہمیشہ مجھ سے راضی رہا. اللہم اجعلنا منہم, اللہم اجعلنا منہم. اور محمد بن قاب فرماتے ہیں کہ مرنے سے پہلے ہی ہر مرنے والے کو یہ پتا چل جاتا ہے وہ جنتی ہے یا جہنمی ہے. ظاہر ہے جو شکلیں وہ دیکھتا ہے اس کو اندازہ ہو جاتا ہے کہ میرا مقام کیا ہے. اللہ تعالیٰ ہمیں سابقون اور اولون میں شامل فرمائے, اللہ اس زندگی میں غفلت سے نکلنے کی توفیق عطا فرما دے اور اس کو راضی کرنے کی توفیق عطا فرما دے. دل عبد سنے اس کے.
نحن خلقناكم فلولا تصدقون أفرأيتم ما تمنون أأنتم تخلقونه أم نحن الخالقون نحن قدرنا بينكم الموت وما نحن بمسبوقين على أن نبدل أمثالكم وننشئكم فيما لا تعلمون ولقد علمتم النشأة الأولى فلولا تذكرون أفرأيتم ما تحرثون أأنتم تزرعونه أم نحن الزارعون لو نشاء لجعلناه حطاما فظلتم تفكهون إنا لمغرمون بل نحن محرومون أفرأيتم الماء الذي تشربون أأنتم أنزلتموه من المزن أم نحن المنزلون لو نشاء جعلناه أجاجا فلولا تشكرون أفرأيتم النار التي تورون أأنتم أنشأتم شجرتها أم نحن المنشئون نحن جعلناها تذكرة ومتاعا للمقوين فسبح باسم ربك العظيم فلا أقسم بمواقع النجوم وإنه لقسم لو تعلمون عظيم إنه لقرآن كريم في كتاب مكنون لا يمسه إلا المطهرون تنزيل من رب العالمين أفبهذا الحديث أنتم مدهنون وتجعلون رزقكم أنكم تكذبون فلولا إذا بلغت الحلقوم وأنتم حينئذ تنظرون ونحن أقرب إليه منكم ولكن لا تبصرون فلولا إن كنتم غير مدينين ترجعونها إن كنتم صادقين فأما إن كان من المقربين فروح وريحان وجنة نعيم وأما إن كان من أصحاب اليمين فسلام لك من أصحاب اليمين وأما إن كان من المكذبين الضالين فنزل من حميم وتصلية جحيم إن هذا لهو حق اليقين فسبح باسم ربك العظيم.